उज्यालो फल्सा उज्यालो फल्सा उज्यालो फल्सा
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 उज्यालो फल्सा
अलिकति कानून अलिकति राजनीतिले लुटेको थियो अलिकति कानून अलिकति राजनीतिले लुटेको थियो भोको छु थाहा पाएर धर्मले पनि ममाथि आँखा गाडेको छ हो म भोको छु मलाई कानून राजनीति धर्म तीनै चीजको भोक लागेको छ म भोको छु मलाई कानून राजनीति र धर्म तीनै चीजको भोक लागेको छ भोक शीर्षकको सुको साइबरको कविता हो यो यही कविता सँगै कार्यक्रम उज्यालो फल्साको अर्को नयाँ अङ्क शुरू गरेको छु मैले सम्झिहेरौं त एकचोटि कानून राजनीति र धर्मको भोक लागेपछि मान्छे के बन्ला कस्तो बन्ला कवि सुको साइबरले यही अवस्थालाई यो छोटो कविता मार्फत उठाउनु भएको छ काठमाडौँको अहिलेको तापक्रम 14 डिग्री सेल्सियस छ आकाश बादलले ढाकेर धुम्म छ चिसो दिनहुँ जस्तो बढ़िरहेको छ 1-2 डिग्री तापक्रम तलमाथि हुन्छ तर लगभग अब चिसो बिस्तारै बिस्तारै बढ़िरहेको महसुस भने सबैजनाले गरिरहेका छौं यही चिसो बढ़िरहेको मौसममा काठमाडौँ उपत्यका र आसपासमा फ्रिक्वेन्सी मोडुलेशनको 90 MHz त्यसै गरी उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com संसारैभरि अनि नेपालका अरू थुप्रै ठाउँमा रहेका रेडियो स्टेशनहरूबाट एफएम स्टेशनहरूबाट पनि तपाईँले हरेक दिन बिहान 6:30 बजेपछि झन्डै 1.5 घण्टासम्म सुन्न सक्नुहुन्छ कार्यक्रम उज्यालो फल्सा आज मंगलबार म आएको छु मेरो नाम हो लक्ष्मण कार्की अनि तपाईँ र मेरो बीचमा हाम्रो यो सहयात्रालाई अघि बढ़ाउने साथी हुनुहुन्छ मनोज विष्ट सधैँ जस्तै कार्यक्रम उज्यालो फल्सामा विभिन्न कोशीलीहरू छन् के छन् विस्तारै पोको खोल्छु म आज हाम्रा पाहुना हुनुहुन्छ कथाकार पुष्कर लोहनी
बीपी कोइरालालाई सानो उमेर कति 10-11 सालमा गोविन्द प्रसाद लोनी लहरमा भेटाउनु भएको छ र गुलोक उसका कोइराला परिवारहरू हाम्रै घरमा आएर बस्थे
अनि हाम्रो स्वास्थ्यमा आज हामी एकजनाको आँखाको नानीबाट 4 जनालाई दृष्टि दिन सकिने नयाँ प्रविधि जुन तिलगंगा आँखा प्रतिष्ठानले भित्र आएको छ त्यो प्रविधिका बारेमा कुराकानी गर्नेछौ तिलगंगा आँखा प्रतिष्ठानका आँखा ब्याङ्क व्यवस्थापक शंख नारायण तोयनासँग
आँखाको नानीको 5 वटा तह मध्ये अगाडिपट्टिको एकजनालाई दिन्छौ भित्रपट्टिको अथवा पछाडिपट्टिको जुन इन्डोथेलियल साइडको त्यो मात्र काटेर त्यो चाहिँ अर्कोलाई दिन्छौ
अनि इतिहासमा आजको दिनको सम्झना मीडियामा आजको बजार र गीतहरू त हुनेछन् नै अनि सँगसँगै हुनेछ तपाईँको सहभागिताको सन्दर्भ पनि तपाईँले लागेका कुनै पनि विषयमा सधैँ जस्तै तपाईँले ट्विटरमा UJYAALO उज्यालो अथवा लक्ष्मण कार्की 1 मलाई मेन्सन गरेर लेख्न सक्नुहुनेछ भने उज्यालोको फेसबुक पेजमा गएर पनि लेख्न सक्नुहुनेछ कार्यक्रममा म तपाईँका विचार प्रतिक्रियाहरू समेट्ने कोशिश गर्नेछु कार्यक्रम उज्यालो फल्साका बाँकी चीजहरू प्रस्तुत गर्नुभन्दा अगाडि चाहिँ हामी एउटा गीत सुन्छौं विधान श्रेष्ठको स्वरमा रहेको यो गीतले काला पानीमा माछा मार्न जाने कुरा गरिरहेको छ
माछी मार्न जाउँ न दाजै काला पानीमा गाठे हाम्रो पानीमा आदैछ घाउ 18 को नाला पानीमा माछी मार्न जाउँ न दाजै काला पानीमा माछी मार्न जाउँ न दाजै काला पानीमा
को मन परी जनसंख्या बढ़े को विदेश को नौकरी को फर छैन विदेश को नौकरी को फर छैन फर्के चाहिने ढोका स्वदेशी हो चाहिने ढोका स्वदेशी हो मेला भन्न जाउ न दाजै मेची बगर मेला भन्न जाउ न दाजै मेची बगर पशुपति नगर जंगे पिलर आखी भन्न जाउ न दाजै काला पानी
इतिहासमा आज
आज 2076 सालको मंगसिर 3 गते मंगलबार सन् 2019 को नोभेम्बर 19 तारिक आजको दिन नेपाल र विश्व इतिहासमा भएका विभिन्न घटनाक्रमहरू छन् जसमध्येका केही आजको दिनलाई सम्झिँदाखेरि हामी यसरी भन्न सक्छौ आज विश्व शौचालय दिवस हो सन् 2013 नोभेम्बर 19 तारिकलाई विश्व शौचालय दिवसको रूपमा मनाउन थालिएको हो संयुक्त राष्ट्रसंघको साधारण सभाले यो निर्णय गरेको थियो सरसफाईको बारेमा सबैलाई सचेत गराउन तथा सन् 2013 सबैको पहुँचमा शौचालय पुर्याउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो अहिले पनि शौचालयको अवस्थाको कुरा गर्दाखेरि नेपालमा विभिन्न ठाउँमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइरहे पनि शौचालयको प्रयोग खास गरी सार्वजनिक शौचालयको हिसाबले हेर्ने हो भने चाहिँ निकै नै दयनीय अवस्था छ हामीले केही समय अगाडि पाइखानाको पीर शीर्षकमा एउटा श्रृंखला चलाएका थियौं उज्यालो रेडियो नेटवर्कमा त्यसै गरी उज्यालो अनलाइन .com त्यहाँ पनि धेरै समस्याहरू रहेको कुरा आएको थियो शौचालय दिवस मनाउँदै गर्दाखेरि व्यक्तिगत रूपमा घरमा शौचालयको प्रयोग सँगसँगै सार्वजनिक स्थलहरूमा पनि शौचालयहरू चाहिँ सर्वसुलभ रूपमा सफा हुनुपर्ने जुन एउटा आवश्यकता हो त्यो कुरा पनि पक्कै जोडिएर आउँछ अनि अरू विश्वको कुरा गर्ने हो भने आजको दिन सन् 1933 स्पेनको संसदले महिलालाई मताधिकार दिने निर्णय गरेको दिन हो अनि सन् 1969 कुरा गर्ने हो भने फुटबल खेलाड़ी पेलेले 1000 गोल समग्र आफ्नो खेल जीवनको गोल चाहिँ 1000 गरेको दिन पनि आजकै दिन हो अनि अलि अगाडि अर्थात सन् 1493 आजको दिनको कुरा गर्ने हो भने विश्वका अन्वेषक मानिने क्रिस्टोफर कोलम्बसले आफ्नो दोस्रो यात्रामा क्यारेबियन समुद्रमा भएको प्युरोरिको टापु पत्ता लगाएको दिन हो अनि सन् 1824 कुरा गर्ने हो भने आजको दिन रूसको सेन्ट पिटर्सबर्गमा आएको बाढ़ीमा परेर 10,000 मानिसको ज्यान गएको थियो कार्यक्रम उज्यालो फल्सामा छौं हामी बिहानको 6:30 झन्झनै 8 काठमाडौँ उपत्यका र आसपासमा एफएमको 90 MHz सँगसँगै नेपालका अरू थुप्रै रेडियो स्टेशनबाट अनि उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारैभरि सुन्न सकिन्छ दिनहुँ कार्यक्रम उज्यालो फल्सा हामी हाम्रो स्वास्थ्य स्तम्भ पनि नियमित जस्तो प्रसारण गरिरहेका हुन्छौं केही दिन बाहेक आज चाहिँ हामी आँखाको नानी प्रत्यारोपणसँग सम्बन्धित कुरा गर्दैछौ त्यो पनि एउटा नयाँ प्रविधिको कुरा नेपालमै पहिलो पटक एकजना व्यक्तिको आँखाको नानीबाट अर्थात दुईटा आँखाको नानीबाट चारजनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ तिलगंगा आँखा प्रतिष्ठानमा यो प्रविधिबाट अहिलेसम्म 15 आँखाको नानी 60 प्रत्यारोपण गरिएको छ आज हामी हाम्रो स्वास्थ्य स्तम्भमा यो विषयमा कुराकानी गर्दैछौ साथी बिना नेउपानेले तिलगंगा आँखा प्रतिष्ठानको आँखा ब्याङ्क व्यवस्थापक शंख नारायण तोयनासँग यो प्रविधिका बारेमा कुराकानी गर्नुभएको छ
स्वागत छ यहाँलाई उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा
हजुर धन्यवाद
अहिले चाहिँ अब हामी आई ब्याङ्कमा नै रहेर कुराकानी गरिरहेछौँ तिलगङ्गामा होइन. मसँग हुनुहुन्छ शङ्खनारायण तुआना, आँखा ब्याङ्कको म्यानेजर हुनुहुन्छ होइन. अहिले अब यो पहिलाको तुलनामा नयाँ प्रविधि आयो भन्ने छैन आँखाको लागि, कस्तो खालको यो नयाँ प्रविधि भनेको?
सुरुको अवस्थामा हामीले आँखा ब्याङ्क सुरुवात गर्दाखेरि 16 सेप्टेम्बर 1994 हामीलाई आँखाको एकदम अभाव थियो. आँखाको दान, आँखा नानी प्रत्यारोपण भन्ने पनि यो जनमानसमा नयाँ नै थिए. इभन मेडिकल फिल्ड र आँखाको फिल्डमा पनि नयाँ नयाँ जस्तै थियो. र त्यतिखेरको अवस्थामा हामीले विदेशबाट आँखाको नानीहरू झिकाइन्थ्यौँ. हाम्रो इन्टरनेसनल फेडरेसन अफ आई एन्ड टिस्यु ब्याङ्क्स भन्ने एउटा चाहिँ इन्टरनेसनल्ली आई ब्याङ्कहरूलाई नेटवर्किङमा राख्ने एउटा चाहिँ संस्था थियो अमेरिकन बेस्ड. उहाँहरूको सँग एसोसिएट अरू आँखा ब्याङ्कहरू विभिन्न देशहरूमा जहाँ छ उहाँहरूले चाहिँ हामीलाई आइएफई टिभीको थ्रु हामीले चाहिँ आँखाहरू प्राप्त गर्थ्यौँ. र यहाँ आइपुग्दाखेरि आँखाहरू बिग्रेका हुन्थे होइन, हुन अफकोर्स 8-10 दिन पनि लाग्थ्यो कहिलेकाहीँ. हामीले सबै आँखाहरू चाहिँ युज गर्न असमर्थ पनि भएका थियौँ. र आँखाहरू नबिग्रियोस् भनेर हाम्रो डक्टरी डक्टरीताहरूले राति पनि अपरेसन गर्नुहुन्थ्यो. र अहिलेको हाम्रो आँखा ब्याङ्कको स्ट्याटस भन्नुपर्दाखेरि हामी क्वालिटीमा एकदमै सजग छौँ, इन्टरनेसनल क्वालिटी स्ट्यान्डर्डमा छौँ. हामीलाई सर्टिफाई पनि गरेको छ. हाम्रो अमेरिकन स्ट्यान्डर्डको एउटा साइट लाइफको जुन प्रोटोकल छ त्यसलाई नै फलो गर्छौँ. आँखा झिक्दाखेरिदेखि लिएर झिक्ने मानिसको जुन स्क्रिनिङदेखि लिएर मतलब मृतकको स्क्रिनिङ गर्नेदेखि लिएर आँखा प्रत्यारोपण नहुन्जेल आँखा प्रत्यारोपण गरिसकेपछि पनि त्यो मान्छेको जसलाई प्रत्यारोपण गरेका छौँ उसले कस्तो देखिरहेछ भन्ने कुरासम्म पनि हामी चाहिँ फलोअप गर्छौँ. र यो अवस्थामा हालसम्म आउँदाखेरि हामीले गएको सालदेखि यही डाक्टरहरूलाई जो आँखाको नानी प्रत्यारोपण विशेषज्ञहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ साइट लाइफकै सहयोगमा टेक्निकल सहयोगमा हामीले आँखाको नानीलाई डिसेक भनेर भन्छौँ. यो टेक्निकल
यो
भनेको चाहिँ जस्तै एउटा लुगा भयो हो, ज्याकेट भयो भनौँ न, ज्याकेटको पनि अगाडिपट्टिको भाग हुन्छ पछाडिपट्टिको भाग हुन्छ होइन, डोब्रियाको डोब्रिएर राखेको हुन्छ नि त. त्यस्तै आँखाको नानी एउटै तह भए पनि यसको चाहिँ 5 तह हुन्छ. त्यो 5 तहलाई पनि हामीले तह छुट्याएर अगाडिपट्टिको तह छुट्याउँछौँ, भित्रपट्टिको तह छुट्याउँछौँ. र भित्रपट्टिको मात्र प्रत्यारोपण गर्नुपर्नेलाई चाहिँ हामी भित्रपट्टिको प्रत्यारोपण गर्नको लायक बनाउन हामी चाहिँ टिस्यु काट्छौँ. टिस्यु काटिसकेपछि त्यो टिस्यु चाहिँ हामी प्रिजर्भ गरिराख्छौँ र इन्डोथेलियमपट्टिको साइडको अथवा चाहिँ एपिथेलियल साइडको छुट्याएर अगाडिपट्टिको चाहिनेलाई चाहिँ अगाडिपट्टिको टाल्छौँ, पछाडिपट्टिको चाहिनेलाई पछाडिपट्टिको टाल्छौँ भने जस्तै कपडा तास त्यस्तै त्यस्तै चाहिँ आँखाको नानीको 5 तहमध्ये अगाडिपट्टिको एकजनालाई दिन्छौँ, भित्रपट्टिको अथवा पछाडिपट्टिको जुन इन्डोथेलियल साइडको त्यो मात्र काटेर त्यो चाहिँ अर्कोलाई दिन्छौँ है. भनेपछि अब अगाडिको नानीको कारणले नदेख्ने चाहिँ अगाडिको प्रत्यारोपण गरेर उसलाई देखाउन सक्ने भए, अनि पछाडिको भित्रपट्टिको चाहिँ चाहिनेलाई चाहिँ भित्रपट्टिको काटेर भित्रपट्टिकोलाई प्रत्यारोपण गरेपछि एकजनाले दान दियो भने हामी दुईटा आँखाबाट 4 जनालाई चाहिँ देखाउँ.
पहिलाको जुन अवस्थामा हुनुहुन्थ्यो नि त्यति बेला अब तपाईँले जसलाई पहल गरेर अनि आँखा निकालेर राख्नुभयो होइन, अनि अहिलेसम्म पनि त्यो काम भइरहेछ. अब यसलाई फलो गर्दाखेरि चाहिँ अब कस्तो भइरहेछ, सबैमा सक्सेस भइरहेछ कि अब त्यस्तो केही नमिल्ने पछि समस्या आउने पनि भइरहेछ?
आँखाको नानी भनेको हाम्रो शरीरको एउटा भगवान्ले दिएको यस्तो अङ्ग अथवा तन्तु हो जसमा चाहिँ रक्त सञ्चार हुँदैन. हेर्नुहोस्, हाम्रो शरीरको सबै अङ्ग प्रत्यङ्गमा चाहिँ रक्त सञ्चार हुन्छ, तर आँखाको नानीमा चाहिँ रक्त सञ्चार हुँदैन. हाम्रो रक्त सञ्चार नहुने भनेको चाहिँ एउटा कपाल भए होइन, एउटा नङ भए, एउटा आँखाको नानी हो. त्यसकारण यो आँखाको नानी प्रत्यारोपण जसको जसलाई गरे नि हुन्छ, जसलाई दिए नि हुन्छ, कारण यसमा रक्त सञ्चार हुँदैन. रक्त सञ्चार नहुनुको कारणले गर्दाखेरि हामी जसको जलाई पनि दिन्छौँ र यसमा क्रस म्याच टिस्यु म्याच हुनुपर्छ भने छैन.
पक्कै पनि अब यो नयाँ प्रविधि आइसकेपछि एकजनालाई चाहिँ एउटा आँखा नै देख्ने गराउने हो तपाईँहरूले कि दुइटै पनि गराउनुहुन्छ?
अब एक कतकमा एउटा मात्र गर्छौँ होइन, त्यसपछि अर्को फेर्नुपर्ने छ भनेदेखि अर्को पनि फेरिदिन्छौँ.
अहिले पछिल्लो अवस्थामा चाहिँ एउटा आँखा चाहिँ देख्ने गराउनुहुन्छ तपाईँहरूले.
अब यस्तो छ, सपोज तपाईँको अगाडि भन्नुहोस् न, बिजना मान्छे छ, एउटाको एउटा मात्र आँखा देख्दैन, एउटाको दुवै देख्दैन भने तपाईँ कसलाई प्राथमिकता दिनुहुन्छ? मानवीय हिसाबले दुईटा आँखा नदेख्ने, कमसेकम ऊ हिँड्न हिँडुल त गर्न सक्ने भयो नि त, आफ्नो दिनचर्या गर्न सक्ने भयो नि त. त्यसकारण दुवै आँखा नदेख्नेलाई पहिलो प्राथमिकता, कम उमेरकोलाई पहिलो प्राथमिकता. अर्को प्राथमिकता भनेको चाहिँ जो दूर दराजबाट आउँछ नि त, होइन गाउँ ठाउँबाट आउँछ, ऊ चाहिँ फेरि यहाँ आएर फेरि आउन गाह्रो हुन्छ नि त, उहाँले प्राथमिकता दिन्छ.
यसरी अब यो आँखा प्रत्यारोपण गर्दाखेरि चाहिँ अब तपाईँहरूले यो टाइम टेबल कसरी मिलाइराख्नु भएको छ, कसरी हुन्छ यो?
अब हामी कहाँ फर्स्ट कम फर्स्ट नै हो, पहिला डाक्टरले हेर्छन्, डाक्टरले हेरिसकेपछि उसको आँखाको नानी प्रत्यारोपण गरेर देखाउन सक्ने जस्तो भयो भने हामी कहाँ पठाउँछ, हामी वेटिङ लिस्ट छ, वेटिङ लिस्टमा लिस्ट अप हुन्छ, कसलाई कस्तो खाले अपरेसन गर्ने भन्ने कुरा चाहिँ हामी स्पेसिफाई गर्छौँ. त्यो अनुसार आँखाको नानी उपलब्ध भएपछि हामी चाहिँ क्रमशः बोलाउँदै हामी आँखाको नानी प्रत्यारोपण गराउँछौँ. र अर्को कुरा चाहिँ आँखाको नानी प्रत्यारोपण, नानी भनेको किनबेच हुँदैन, अङ्ग किनबेच हुँदैन है, यो एउटा एथिक्स हो. हामीले चार्ज गर्ने भनेको यो औषधि मूलो हो.
मैले यही सोध्न लागेको थिएँ सर, होइन अब नानी त अब कसैले निशुल्क रूपमा नै दान गरेको हुन्छ, त्यो पाउनु भयो होइन, अब यसको लागि चाहिँ अब यो राख्दाखेरि अब डक्टरले पनि धेरै हेर्नुपर्ने हुन्छ होइन, यसको लागि यो यहाँ आएर प्रत्यारोपण गर्दाखेरि आँखा बाहेकको खर्च चाहिँ कति लाग्छ?
उहाँहरूको खर्च चाहिँ अहिलेको अवस्थामा चाहिँ लाग्दैन. कारण के छ भनेदेखि हाम्रो नेभिल फाउन्डेसनले आँखाको नानी प्रत्यारोपण गरेर आँखा देखाउनेको लागि त्यो खर्च उहाँहरूको सिएसआर भन्छ नि त, होइन उहाँहरूले चाहिँ सपोर्ट गरेको छ है, खर्च लाग्दैन, उहाँहरूले तिर्नु पर्दैन. अब यो खर्चहरू पनि नेभिल फाउन्डेसनको सिएसआरबाट चाहिँ कभर भइरहेछ.
जति पनि यति बेला हामीलाई सुनेर बसिरहनु भएको छ, अब धेरैजनाको आँखामा समस्या आइरहेछ, अब कतिपय दुईटै आँखा नदेख्ने हामीले पनि देखिरहेछौँ होइन, उहाँहरू आएर अब यो आँखा चाहिँ प्रत्यारोपण गर्न चाहनुभयो भने अब यो प्रोसेस जुन छ, पहिला आउनेलाई पहिला नै प्राथमिकता भन्नुभयो होइन, यसरी नै प्रोसेसमा गएर उहाँहरूले पनि राख्न सक्नुहुन्छ कि के छ?
अब यस्तो छ, आँखाको आँखा फेर्ने अथवा चाहिँ आँखा प्रत्यारोपण गर्ने भनेको आँखाको डल्लो फेर्ने अथवा चाहिँ आँखाको चाहिँ पुरै प्रत्यारोपण गर्ने भन्ने होइन है, हामी आँखाको नानी मात्रै देख्छौँ, नानी मात्रै प्रत्यारोपण गर्छौँ, र आँखाको डल्लै फेर्ने प्राविधिक संसारमा कहीँ पनि छैन. अब यो हामीले आँखाको नानी फेर्ने भनेको चाहिँ आँखाको नानीको कारणले आँखा नदेख्नलाई हो. अब यो विशेष त चाहिँ हाम्रो देशको कन्टेक्स्टमा भन्नुपर्दाखेरि विभिन्न कृषिजन्य चोटपटक होइन, त्यस्तै कुपोषण अनि विभिन्न रोग सिस्टमेटिक डिजिजहरूको कम्प्लिकेसनको रूपमा आँखाको नानीमा कुनै असर पर्यो भने र आँखाको नानी पातलिँदै गयो भनेदेखि, र अर्को कुरा चाहिँ यो आँखाकोमा नानी चाहिँ डिस्ट्रोफीहरू भयो भनेदेखि एजको कारणले अथवा कुनै कारणवश अब अपरेसन आँखाकै अपरेसन गर्दाखेरि आँखाको नानीमा चाहिँ असर पर्यो भने त्यो कारणले आँखा नदेख्ने मात्रै फेर्ने हो.
यो अब पहिलेदेखि जन्मजातै आँखा नदेख्ने भयो भने उहाँहरूको लागि चाहिँ नमिल्ने हो
आँखाको नानीको कारण, यदि जन्मजात उसले देखाएको होइन भने उसलाई पनि गर्ने हो.
आँखाको नानीको समस्या हो भने चाहिँ मिल्यो, तर अरू समस्या छ भने चाहिँ नमिल्ने भयो होइन.
हाम्रो आँखा ब्याङ्कको काम भनेको चाहिँ आँखाको नानीको कारणले आँखा नदेख्नेलाई चाहिँ पुनः दृष्टि प्रदान गर्नु हो. यो चाहिँ फेरि हाम्रो नेपालको कन्टेक्स लगायत डेभलपिङ कन्ट्रीको कन्टेक्समा भन्दाखेरि यो सेकेन्ड मेजर कज अफ ब्लाइन्डनेस आफ्टर क्याट्र्याक्ट भन्छौँ. अब क्याट्र्याक्टको लागि त अहिले समस्या भएन होइन, एउटा लेन्स हाम्रैमा बन्छ, एउटा मेडिकल टिम राम्रो डाक्टर भयो भने अब 5-7 मिनटमै अब त्यो जुन ओपाक भएको लेन्स सिक्यो त्यसपछि चाहिँ आर्टिफिसियल लेन्स हालिदियो. तर यो आँखाको नानी भनेको चिज मान्छेले बनाउन मिल्दैन.
भर्खरै तपाईँले सुन्नुभयो तिरगंगा आँखा प्रतिष्ठानका आँखा ब्याङ्क व्यवस्थापक शंकर नारायण त्वेनासँग गरिएको कुराकानी. उहाँसँगको बाँकी कुराकानी भोलिको कार्यक्रम उज्यालो फल्सामा हामी सुनाउनेछौ. अब चाहिँ हामी एउटा गीत सुन्छौ, जुनु रिजालको स्वरमा रहेको गीतको बोल छ हिमालयलाई ढाक्यो कान्छा.
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुल्चोक ललितपुरमा मुटु रोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण, ईसीजी, इकोकार्डियोग्राफी, हल्चर, सीआईएमटी, एबीपी, टीएमटी, अल्ट्रासाउण्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त संचार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड बैंक 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक, प्रतिष्ठानको सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033। 24 घण्टा सेवामा।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545, 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
भन्न केही भएन, दिन त बलियो नै रहेछ, गाडी चाहिँ मजाले बिग्रेको जस्तो छ त।
हामी बाँच्यौँ भन न, गाडीको पिर नगर, गाडीको सुरक्षा एभरेस्ट इन्सुरेन्सले गरेको छ त।
दुर्घटना र भवितव्य बाजा बजाएर आउँदैन, जहिले र जहाँ पनि हुन सक्छ, त्यसैले एभरेस्ट इन्सुरेन्सको नजिकैको शाखामा बिमा गरी ढुक्क हुनुहोस्।
बस, ट्रक, जीप, कार, मोटरसाइकल लगायतका सवारी साधनको बिमाका लागि एभरेस्ट इन्सुरेन्स, हात्तीसार, काठमाडौँ। फोन नम्बर 4447417, 4445090।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
मिडियामा आज,
मिडियामा आज
उज्यालो रेडियो नेटवर्कको दैनिक प्रस्तुति कार्यक्रम उज्यालो फल्सामा हुनुहुन्छ तपाईँ। तपाईँ सँगै छु म, मेरो नाम हो लक्ष्मण कार्की, अनि तपाईँ र म सँगै हुनुहुन्छ प्राविधिक साथी मनोज विष्ट पनि। उज्यालो रेडियो नेटवर्क मार्फत प्रसारण हुने यो कार्यक्रम तपाईँ यतिखेर आफ्नो सुविस्ता अनुसार अरू थुप्रै रेडियो स्टेशनहरूबाट पनि सुनिरहनु भएको छ पक्कै पनि। सेफर्ड एफएम धुलीखेल, सुनकोशी एफएम सिन्धुली, युनिक एफएम धादिङ, रेडियो मन्थली रामेछाप, मिक्स एफएम नुवाकोट, त्यसै गरी रेडियो चितवन, रेडियो तरंग पोखरा, स्काई एफएम विराटनगर, एफएम रेडी स्टार कैलाली, रेडियो त्रिपुरा डोल्पा, रेडियो राम ज्ञानु बर्दिया, रेडियो जाजरकोट र रेडियो हाम्रो पाइला जाजरकोट, रेडियो चौरजारी रूकुम, रेडियो सिन्जार, रेडियो नारी आवाज जुम्ला, रेडियो कैलाश हुम्ला, रेडियो पौरखी बाजुरा, रेडियो नयाँ कर्णाली, रेडियो नयाँ कर्णाली कालीकोट, त्यसै गरी रेडियो युनिटी डडेलधुरा, रेडियो सनशेर बैतडी, रेडियो खेसमा मालिका मुगु, रेडियो टाइगर र रेडियो राम ज्ञानु बर्दिया, त्यसै गरी युनाइटेड र स्मार्ट एफएम तनहुँ, रेडियो मनाङ, रेडियो मुक्तिनाथ पाल्पा र गुराँस एफएम संखुवा सभाबाट पनि सुनिरहनु भएको छ, अथवा उज्यालोको मोबाइल एप्लिकेशन वा यूएनएन.com.np अर्थात उज्यालो online.com.np बाट पनि तपाईँले सुन्न सक्नुहुन्छ। यतिखेर सुनिरहनु भएको हुनुपर्छ कार्यक्रम उज्यालो फल्चा, किनभने सबैजना काठमाडौँ आसपासमा मात्रै हुनुहुन्न। त्यसैले त मैले अघि पनि भने नि आफ्नो सुविस्ता अनुसार भनेर जहाँ पुगेको बेला पनि तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम उज्यालो फल्चा र उज्यालोका अरू कार्यक्रमहरू पनि, समाचार बुलेटिनहरू पनि। अब चाहिँ केही खबरहरूतर्फ लाग्ने बेला भएको छ। खेलकुदका खबरहरूको कुरा गरौं शुरूमा। विश्वकपको एसियाली छनौट प्रतियोगिता अन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ। यो खेल चाहिँ भूटानमा हुनेछ र नेपाली समयअनुसार दिउँसो 3:45 शुरू हुनेछ। नेपाली टीमका प्रशिक्षक युवान कालिनले कुवेतसँग आजको खेल मार्फत अङ्क खोज्ने दावी गर्नुभएको छ। दशरथ रंगशाला पुननिर्माण नभइसकेपछि नेपालले कुवेतसँगको यो खास गरी घरेलु खेल थियो, होम गेम भन्ने गरिन्छ, त्यो चाहिँ भूटानमा खेल्नुपर्ने भएको हो। दशरथ रंगशालाको पुननिर्माण सकिएको भए यहाँ उपस्थित हुने हजारौं दर्शक, त्यसै गरी आफ्नो ग्राउण्ड, आफ्नो मैदानको फाइदा नेपाललाई हुन सक्ने थियो, तर त्यो अवसर नेपालले गुमाएको छ। तर पनि भूटानमा खेल्दाखेरि पनि नेपालले जित्छ होला भनेर आशा गरौं। तर कुवेत निकै बलियो टीम हो, पहिलो चरणको खेलमा नेपाल 7-0 पराजित भएको छ कुवेतसँग, त्यसकारण पनि यो सजिलो भने छैन। तर नेपाली टीमले उच्च मनोबलका साथ खेल्ने भनेर बताएको छ। तर आज नेपालको यो खेलमा नेपालका तर्फबाट 4 खेलाड़ीहरू हुने छैनन्। यसभन्दा अगाडि यो बन्द प्रशिक्षणमा रहेका बेला उनीहरू चाहिँ राति क्लबमा गएको र जाँड रक्सी पनि खाएको, अनुशासनहीन काम गरेको भनेर अखिल नेपाल फुटबल संघ एन्फाले उनीहरूलाई कार्यवाही गरेको छ। त्यसको प्रभाव पनि आजको खेलमा पर्न सक्छ, भलै त्योसँग सम्बन्धित अरू थुप्रो कुराहरू पनि आएका छन्। पहिलो खेलमा पनि कतै म्याच फिक्सिङ भएको थियो कि भन्ने केही संकेतहरू मिलेका कारणले थप छलफल पनि, थप अनुसन्धान पनि गरिरहेको भनेर एन्फाका समाचार स्रोतहरूले जानकारी दिएका छन्। औपचारिक अनौपचारिक रूपमा त्यसैले थप यो कुरा चल्दै गर्छ। तर आज नेपालको जितको हामी कामना गरौं, कार्यक्रम उज्यालो फल्चाको तर्फबाट पनि हामी त्यही कामना गर्छौं। आज नेपालले कुवेतलाई हरायो भने यो छनौटको कुरा पनि सँगसँगै नेपाली टीमको प्रदर्शनको कुरा पनि पक्कै जोडिएर आउनेछ। त्यस्तै अब क्रिकेट तर्फको कुरा गर्ने हो भने एउटा खबर छ, खुसीकै खबर भनौं यो पनि, यो त फाइनल कुरा त होइन, तर पनि 8 नेपाली खेलाड़ीहरू चाहिँ यो पाकिस्तान प्रिमियर लीग पीएसएलको ड्राफ्टमा परेका छन्। यो पक्कै खुसीको कुरा हो। यतिमध्ये कतिजना खेलाडीले खेल्न अनुबन्धित हुन्छन् हुँदैनन् भन्ने कुरा अलि पछिको कुरा हो, तर अहिलेका लागि चाहिँ 8 खेलाड़ीहरू पारस खड्का, सन्दीप लामिछाने, विनोद भण्डारी, शरद भेषावाकर, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख र रोहित कुमार पौडेल, जसले घरेलु प्रतियोगितामा र नेपालको राष्ट्रिय टीमबाट पनि राम्रो प्रदर्शन गरिरहेका छन्, उनीहरू पाकिस्तान सुपर लीगका लागि यो पहिलो चरणको ड्राफ्टमा परेका हुन्। र यो यति धेरै खेलाड़ीहरू परे कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा ड्राफ्टमा परेको यो पहिलो पटक हो। सन्दीप बाहेकका अरू 7 खेलाड़ीहरू ड्राफ्टको सिल्भर क्याटेगोरीमा परेका छन्। यो क्याटेगोरीका खेलाड़ीहरू यदि कुनै क्लबले अनुबन्ध गर्यो भने उनीहरूले औसतमा 15,000-35,000 पारिश्रमिक पाउनेछन्। सन्दीप लामिछाने चाहिँ यो पीएसएल ड्राफ्टको सबैभन्दा महँगो क्याटेगोरी अर्थात प्लाटिनममा यसअघि नै परिसकेका थिए। यो प्लाटिनम क्याटेगोरीका खेलाड़ीले चाहिँ 1,47,000-2,18,000 पाउनेछन्। यो खेलाड़ीहरूलाई पनि त्यो स्तर अनुसार त्यो छनौट गरी त्यसै अनुबन्धित यो क्याटेगोरीमा राखिएको छ। त्यस अनुसार क्लबले आफूलाई अब हरेक हिसाबले कुन खेलाड़ी चाहिने हो, अलराउण्डर, ब्याट्सम्यान, बलर र उनीहरूको प्रदर्शनहरू पनि हेरेर चाहिँ अनुबन्ध गर्न सक्छ। अहिले युएईमा चलिरहेको T10 सन्दीप लामिछाने र पारस खड्काले खेलिरहेका छन्। पाकिस्तान सुपर लीगमा पीएसएलमा पक्कै पनि 8 मध्ये अझ धेरै खेलाड़ीहरूले खेले भने त्यो नेपालका लागि पनि अनि हामी खेलाड़ी खेल प्रेमीहरूका लागि पनि खुशीको कुरा हुनेछ। यो खेलकुदसँग सम्बन्धित अर्को खबरको कुरा गर्दाखेरि मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिना र उरुग्वेले 2-2 गोलको बराबरी खेलेका छन्। इजरायलको तेल अभिभमा भएको खेलमा काभानीको गोलमा 38 उरुग्वेले अग्रता लिएको थियो, तर 63 अग्विरोले बराबरी गोल फर्काए। त्यसको 5 नै सुआरेजले फेरि गोल गरेर उरुग्वेलाई अग्रता दिलाए, तर इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गर्दै लियोनेल मेस्सीले खेल बराबरीमा पुर्याएका छन्। अनि युरोकप छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा इटालीले अर्मेनियालाई 9-1 हराएको छ। इटाली यसअघि नै युरोकपमा छनौट भइसकेको छ भने यो समूहबाट फिनल्याण्ड पनि युरोकपका लागि छनौट भएको छ। फिनल्याण्ड कुनै पनि ठूलो प्रतियोगितामा छनौट भएको यो पहिलो पटक हो। अब अरू खबरहरूको कुरा गरौं। उज्यालो अनलाइन .com एउटा खबर छापिएको छ, भारतीय मीडिया इलेक्सन कालापानी विवादमा भारतप्रति नेपालका प्रधानमन्त्रीको आक्रोश भनेर यो शीर्षकमा। एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई भारतीय संचार माध्यमले पनि प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने र नेपाली भूमिबाट छिमेकीहरूले सेना हटाउनुपर्ने भन्ने जुन सार्वजनिक धारणा राख्नु भएको थियो, त्यस लगत्तै हिजो भारतका संचार माध्यमहरूले, विभिन्न पत्र पत्रिकाहरूले, अनलाइनहरूले, त्यसै गरी टेलिभिजनहरूले पनि प्रधानमन्त्रीको यो भनाइलाई महत्वका साथ छापेका हुन्। नेपाली जमिनबाट आफ्ना सेना फिर्ता लैजान उहाँले भारतलाई आग्रह गर्नुभएको थियो। नेपाली जनताको सरकार हो, नेपाल राष्ट्रको सरकार हो, देशभक्त सरकार हो, त्यसकारण यस सरकारले आफ्नो भूमि एक इन्च पनि मिच्न दिँदैन। हामी नेपालीलाई अरूको जमिन अतिक्रमण गर्नु छैन, हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले सेना फिर्ता लैजाउन्, हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस्, हाम्रो आग्रह छ, प्रधानमन्त्री ओलीको भनाइ थियो। यो भनाइसँगै प्रधानमन्त्री ओली सहित नेपालमा चलिरहेको ब्याक अफ इण्डिया लगायतका जुन अभियानहरू चलिरहेका छन् नेपाली भूमि अतिक्रमित भएको क्षेत्रबाट भारत पछि हट्नुपर्छ भनेर दबाव दिनका लागि देशैभरि जसो चलिरहेका यी अभियानहरूका तस्विरहरू सहितका खबर चाहिँ भारतीय संचार माध्यमले प्रकाशन र प्रसारण गरेका हुन्। अब अरू खबरतर्फ लागौं। सूक्ष्म जीव संकलन केन्द्र खुल्दै शीर्षकमा आज कान्तिपुर दैनिकमा गोविन्द पोखरेलले एउटा खबर लेख्नु भएको छ। सूक्ष्म जीवहरूको संकलन, संरक्षण, उत्पादन र पहिचान गर्ने उद्देश्य सहित नेपालमा पनि माइक्रोबियल कल्चर कलेक्सन सेन्टर एमसीसीएस स्थापना हुने भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले सेन्टर स्थापनाको तयारी थालेको हो। यो सेन्टरमा राखिने जीवाणुको स्ट्रेन संकलन थालिएको नास्टकी विज्ञान संकायका प्रमुख जयश्री सिजापतिले बताउनु भयो। स्ट्रेन सूक्ष्म जीवको नमूना हो। सेन्टर सञ्चालन हुँदा नेपालमा जीवाणुहरूको पनि डाटाबेस बन्ने नास्टले जनाएको छ। यिनै डेटाहरूको आधारमा विद्यार्थी तथा अनुसन्धानकर्तालाई जानकारी दिने र लिने काम हुन्छ। विभिन्न संस्थाबाट स्ट्रेन संकलन गरेर डेटा तयार गर्ने नास्टको तयारी छ। अर्को खबर पनि मैले कान्तिपुर दैनिकबाटै लिएको छु। भक्तपुरबाट लीला श्रेष्ठले लेख्नु भएको छ, अब रहेन त्यस्तो घर शीर्षकमा, जुन भूकम्पपछिको पुनर्निर्माणसँग पनि जोड़िएको छ। इटा माटोले जोडेर बनाइएका घर, झिंगटीको छानो, कलात्मक झ्यालडोका, भूकम्प अघिसम्म साँखुको मौलिकता यस्तै घरमा बाँचेको थियो। 2072 सालको भूकम्पपछि साँखु पुनर्निर्माणको अन्तिम चरणमा छ, तर अहिले यो ऐतिहासिक नगरीले मौलिकता गुमाइसकेको छ। रोडा, सिमेन्ट र छड़ प्रयोग गरेर घर निर्माण हुन थालेपछि ऐतिहासिक संस्कृति र कलात्मक महत्वका बस्तीले पहिचान गुमाउँदैछन्। भूकम्पबाट ढलेका भक्तपुरका धेरै जसो पुराना घर आधुनिक शैलीमा ठडिएका छन्। यसका लागि पुनर्निर्माण सम्बन्धी मोडल पनि जिम्मेवार छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएका नमूनाका आधारमा घर बनाउनु पर्ने भएपछि साँखुले स्वरूप बदलेको हो। भूकम्पबाट शंखरापुर नगरपालिकामा रहेको साँखुमा 850 घर क्षतिग्रस्त भएका थिए। 1000 घरमध्ये 150 घरमा सामान्य क्षति पुग्यो। त्यहाँ 83 जनाले ज्यान गुमाएका थिए। पुराना घरहरूको जुन साँखुको पहिचान थियो त्यो पहिचान अब बिस्तारै गुम्दै गएको, यसपटकको पुनर्निर्माणपछि धेरै घरहरू नयाँ शैलीमा बनेकोसँग सम्बन्धित यो खबर थियो। काठमाडौँ उपत्यकाकै कुरा गर्दाखेरि आजको नयाँ पत्रिका दैनिकले मुख्य खबर बनाएको छ उपत्यकाका सड़कको बेहाललाई। साइड क्लियरेन्स नगरी सरकारले ठेका दियो, ठेकेदारले डोजर कुदाउँदै सड़क धुलाम्ने बनाएर अलपत्र पारे। काठमाडौँ उपत्यकाको लाइफ लाइन मानिएका धेरै सड़क विस्तारको काम म्याद सकिँदा पनि अधुरै छ। सरकार र ठेकेदारको लापरवाहीको ज्वलन्त उदाहरण 3 वर्षमा पनि नबनेको लगनखेल सातदो बाटो खण्डको 800 मिटर सड़क हो भनेर टेकराज थामीले लेख्नु भएको छ यो खबर, र तस्विर खिच्नु भएको छ ज्ञानेन्द्र कार्कीले। खास गरी लगनखेल सातो बाटो सड़कको ठेकेदारको ठेका चाहिँ अच्युत खरेलले लिनुभएको थियो भने बागमती पुल र अरणीको राजमार्गको लागि हरिनारायण रौनियार अर्थात पप्पू, अनि बल्कु दक्षिणकाली सड़कका लागि भीमसेन भण्डारी, कमल विनायक नगरकोट सड़कका लागि शारदा अधिकारी, नक्कु भैंसेपाटी बुङमती सड़कका लागि रामकृष्ण थापा, र त्यसै गरी रामशरण बुढाथोकी र हरिनारायण रौनियारको ले संयुक्त रूपमा यो ठेका पाउनु भएको थियो, तर काम नभएको कुरा त जगजाहेर छ। काठमाडौँमा बस्ने सबैजनाले देखे भोगेकै कुरा हो यो। सँगै जोडिएर अब न सर्वसाधारणहरूले समयमा काम सक्नका लागि भनेर एउटा नयाँ तरिका अपनाएका छन्। भद्र पनि लाग्ने, निकै प्रभावकारी पनि देखिएको छ यो। ठेक्का लिएर वर्षौंसम्म सड़क निर्माण नगर्ने ठेकेदारको स्थानीय बासिन्दाले भद्र अवज्ञा गर्न थालेका छन्। कमल विनायक नगरको सड़क निर्माणको ठेक्का लिएका शारदा अधिकारी र खाँडीचौर मुडेचरीको सड़क निर्माणको जिम्मा लिएका दीपक सापकोटाले काम नगरेको भन्दै स्थानीय बासिन्दाहरूले उनीहरूको फोटो चाहिँ गाड़ी बिजुलीका टोल र ठाउँ ठाउँमा टाँसेर विरोध जनाएका हुन्। अधिकारीले तीन वर्षमा सक्नुपर्ने काम पाँच वर्षमा पनि सकेका छैनन्। त्यस्तै खाँडीचौर मुडे चरीकोट सड़क चार वर्षदेखि अलपत्र छ। दोलखाका नागरिकले ठेकेदार सापकोटाको विरोध स्वरूप अस्ति सदरमुकाम चरीकोटमा चाहिँ वृहत मानव साङ आज उनीहरूले वृहत मानव साङ्लो बनाउने भएका छन् भने अस्ति चाहिँ फोटो चाहिँ नागरिकलाई शास्ति दिने ठेकेदार दीपक सापकोटा कालोपत्र छिटो गर भनेर फ्लेक्समा प्रिन्ट गरेर गाडीहरूमा ठाउँ ठाउँमा चोकमा सड़कमा अनि भित्ताहरूमा टाँसिएर यसरी एउटा भद्र खालको चाहिँ विरोध पनि प्रदर्शन गरिरहेका छन्। यो प्रभावकारी पनि देखिएको छ। तपाईँले हिजो उज्यालोमा सुन्नुभयो भने काठमाडौँको गुवारकोदेखि लुबुसम्म लामाटारसम्म जाने बाटो जुन चाहिँ बीपीको पालामा बीपी प्रधानमन्त्री भएको बेलामा उद्घाटन भएको शिलान्यास भएको थियो त्यसदेखि यता पनि अलपत्र परेको प्राथमिकतामा नपरेको भनेर स्थानीय बासिन्दाले सड़क नै बन्द गरेर आन्दोलन गरेपछि आजदेखि काम शुरू गर्ने भनेर काम भएको छ। स्थानीय बासिन्दाको जागरूकताको कुरा पनि यहाँ आउँछ। भद्र तरिकाले आन्दोलन गर्न सकिने कुरा ध्यान आकर्षण गर्न सकिने कुरा पनि छन्। यो फोटो टाँस्ने कुरा चाहिँ निकै प्रभावकारी भएको भनेर नयाँ पत्रिका दैनिकले पनि खबर छापेको छ। यसपछि अर्को खबर छ आजको कान्तिपुर दैनिकमा विजय तिमेल सिन्हाले लेख्नु भएको राहदानी अभाव हुन सक्ने शीर्षकमा नेपालमै सुरक्षण मुद्रण उद्योग अर्थात सेक्युरिटी प्रिन्टिङ खोलेर छपाई गर्ने भन्दै सरकारले टेन्डर रद्द गरेपछि राहदानीको अर्थात पासपोर्टको अभाव हुने संकेत देखिएको छ। उद्योग सञ्चालनमा आउनै वर्षौं लाग्ने अवस्थामा अहिले मौजदात राहदानीले दुई वर्ष पनि पुर्याउन मुस्किल छ। राहदानी विभागका अनुसार अब 7.5 लाख राहदानी मात्रै बाँकी छन्। आर्थिक वर्ष 2071-72 13,36,000 राहदानी बाँडिएका थिए। त्यसयता यो दर वर्षपछि 5-5.5 लाख सम्म छ। गत आर्थिक वर्षमा मात्रै 5,15,000 राहदानी बाँडिएको विभागका प्रवक्ता तीर्थराज अर्यालले बताउनु भएको छ। त्यसैले तत्काल यो सेक्युरिटी प्रिन्टिङ नेपालमा खोलेर यो चाहिँ प्रेस छाप्नका लागि पासपोर्ट छाप्नका लागि त्यति सहज नभएको समय लाग्ने भएको हुनाले राहदानीको अभाव पनि हुन सक्छ है भन्ने कुरा खबरले सचेत गराएको छ। अब अर्को खबर आजको गोर्खापत्र दैनिकबाट मैले लिएको छु। आज विश्व शौचालय दिवस पनि हो। हामीले अघि कार्यक्रमको शुरूमा पनि अलिकति कुरा गरेका थियौं। सार्वजनिक शौचालयको अवस्था नाजुक शीर्षकमा शिवा तामाङले यो खबर लेख्नु भएको हो। काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक शौचालयको अवस्था दयनीय छ। आगामी वर्ष 20 लाख पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्य समेत अगाडि सारिरहेका बेला शौचालय सुधारको कामलाई चाहिँ त्यति धेरै प्राथमिकतामा राखिएको होइन जस्तो देखिन्छ। तोकेको शुल्क तिरेर प्रयोग गर्नुपर्ने शौचालयको सुधार गर्नेतर्फ कसैको पनि ध्यान पुगेको छैन। तर काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालय बनाउने तयारी गरिरहेको भन्ने खबरहरू चाहिँ सार्वजनिक भइरहेका छन्। काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा अघि सारेको छ। निजी संस्थासँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने तयारी गरिरहेको जानकारी शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले दिनुभयो। आजकल धेरै कुराहरूमा स्मार्ट हुन्छ, के भयो भने स्मार्ट बन्छ भन्ने कुरा बारे खास छलफल हुँदैन। स्मार्ट शहर, स्मार्ट सिटी भनिन्छ। अब त्यो स्मार्ट शौचालयको कुरा छ। भएका शौचालयहरूमा पानीको व्यवस्था र सफाईको व्यवस्था गर्न सकिएको छैन। तर महानगरपालिकाको सपना चाहिँ अब स्मार्ट शौचालय बनाउने भन्ने छ। स्मार्ट शौचालय बनाउने, सुविधा सम्पन्न बनाउने, आधुनिक बनाउने कुरा छँदैछ, त्यो गर्दै गरौँला। तत्कालका लागि चाहिँ भएका जति शौचालयमा कम्तीमा पानी र सफाईको कुरालाई मात्रै ध्यान दिने हो भने पनि कति धेरै कुरा हुन्थ्यो होला। एकजना प्रयोगकर्ताको टिप्पणी यहाँ छापिएको छ गोर्खापत्र दैनिकमा। अँध्यारो फोहोर पानी पोखिएर प्यानसम्म पुग्नै मुस्किल, बल्ल बल्ल फर्किँदै त्यहाँसम्म पुगे, चुकुल लाग्दैन, पिसाब फेरुन्जाल गनाएर नाक च्यापे तर आँखाबाट आँसु नै चियो, गन्धले झन्डै बेहोस भए। यो तपाईँ पनि काठमाडौँका सार्वजनिक शौचालयमा जानुहुन्छ भने लगभग अवस्था यस्तै हो। मनोजी पनि हाँस्दै हो भनिरहनु भएको छ बाहिर, किनभने यति बिजोगको अवस्था छ के भन्ने। तर हामी अब यो देश यस्तै हो, नेपाल हो, यहाँ जे पनि सम्भव छ, जे पनि कुरा हुन्छ, हामी यस्तै कुराहरू भोग्न बाध्य छौँ, अभिशप्त छौँ भनेर चित्त बुझाउने गर्छौँ। यो खबर गोर्खापत्र दैनिकको हो। अब अर्को खबर छ आजको कारोबार दैनिकबाट लिएको। त्यसभन्दा अगाडि म कान्तिपुर दैनिकै अर्को एउटा खबर अलिकति प्रस्तुत गर्छु। त्रिवीबाटै नक्कली प्रमाणपत्र शीर्षकमा यो खबर छापिएको छ। त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयबाटै मानविकी संकाय अन्तर्गत स्नातक तहको नक्कली लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ठ प्रसाद थपलियाले नक्कली प्रमाणपत्र जारी गरेको खुलेको हो। आयोगका अनुसार थपलियाले गोर्खापत्र संस्थानका तत्कालीन उपसम्पादक वासुदेव पोखरेललाई नक्कली प्रमाणपत्र बनाइदिएका हुन्। पोखरेल त्यही प्रमाणपत्रका आधारमा संस्थानमा सेवा प्रवेश गर्नुका साथै बढुवा समेत गरेका थिए र यसबारे थप अनुसन्धान चाहिँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छ। अब केही बजारसँग सम्बन्धित आर्थिक गतिविधिका कुराकानी गरौं। आजको कारोबार दैनिकले जडीबुटी निकासीमा रोक शीर्षकको बाँकेको खबर छापेको छ। भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी अझै शुरू हुन सकेको छैन। भारतले 2019 अक्टोबर 1 अर्थात 2076 सालको असोज 14 गतेदेखि राजपत्रमा सूचना जारी गरी विदेशबाट आयात गर्ने जडीबुटीको नयाँ सूची जारी गरेको थियो। यो सूची जारी गरेसँगै एक वर्षदेखि रोकेका जडीबुटीको निकासी खुल्ने कानूनी बाटो खुले पनि त्यसको कार्यान्वयन अझै नहुँदा समस्या भएको नेपाली जडीबुटी व्यवसायीले गुनासो गर्ने गरेका छन्। अनि अर्को खबर कारोबार दैनिकमै छ। गाई भैँसी किन्न गाउँ सरकारको अनुदान शीर्षकमा यो मेलम्चीको खबर हो। गाई भैँसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरा सुन्दरी गाउँपालिका 3 धुस्कुनका किसान खुशी भएका छन्। धुस्कुन कृषि सहकारी मार्फत गाउँ सरकारको अनुदान हात पारेपछि धुस्कुनका पशुपालक किसानहरू खुशी भएका हुन्। गाउँपालिकाको अनुदानबाट धुस्कुन कृषि सहकारीले 70 सदस्यलाई गाई भैँसी किन्नका लागि अनुदान उपलब्ध गराएको छ। 8 वार्षिक साधारण सभाको अवसरमा भैँसी खरिदका लागि 50 30,000 दरले अनुदान प्रदान गरिएको सहकारीले जनाएको छ। अनि अर्को खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको ग्लोबल आईएमई र जनता ब्याङ्कलाई मर्जरको अन्तिम स्वीकृति भन्ने शीर्षकमा ग्लोबल आईएमई ब्याङ्क र जनता ब्याङ्कको वार्षिक साधारण सभाले आपसमा मर्जरमा जाने अर्थात गाभिने प्रस्ताव पारित गरेका छन्। सोमबार काठमाडौँका अलग अलग ठाउँमा भएको अर्थात हिजो बसेको दुवै ब्याङ्कको साधारण सभाले यो प्रस्ताव पारित गरेको हो। मर्जरका लागि तय भएको स्वाप रेसियो समेत पारित भएको छ। ग्लोबलको प्रति सेयर 100 र जनता ब्याङ्कको प्रति सेयर 85 स्वाप रेसियो तय भएको छ। मर्जरपछि बन्ने ब्याङ्कको नाम पनि ग्लोबल आईएमई ब्याङ्क नै रहनेछ। स्वाप रेसियोको अर्थ चाहिँ अब तपाईँसँग जनता ब्याङ्कको 10 सेयर थियो भने अब नयाँ ब्याङ्कको 8.5 हुनेछ। 100 थियो भने 85 हुनेछ। यो अन्तर यस्तो खालको स्वाप रेसियोमा पनि दुवै ब्याङ्कले यो अनुमोदन गरिसकेपछि अब दुवै ब्याङ्कहरू साधारण यो मर्ज हुने औपचारिक भनौँ न यो कानूनी बाटो पनि अब फुकुवा भएको छ। यसै गरी ब्याङ्कसँगै सम्बन्धित अर्को खबर छ। महालक्ष्मी विकास ब्याङ्कले 17.89% लाभांश दिने भएको छ। ब्याङ्कको 18 वार्षिक साधारण सभाले आर्थिक वर्ष 2075-76 नाफाबाट 9.89% नगद लाभांश र 8% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। र अब अर्को अन्तिम खबर छ आजका लागि कारोबार दैनिकमै लक्ष्मी सापकोटाले लेख्नु भएको हो। सातै प्रदेशमा सम्भावित उत्पादनको प्रोफाइल तयार शीर्षकमा देशका 7 प्रदेशमा सम्भावित उत्पादनको प्रोफाइल तयार गरिएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रले 7 प्रदेशमा भएका वस्तुको पहिचान गरेर प्रोफाइल तयार गरेको हो। 7 प्रदेशमा भएका सम्भावित उत्पादनको पहिचान गरेर निर्यात प्रवर्धन गरी आयातलाई प्रतिस्थापन गर्न सघाउ पुर्याउने उद्देश्यका साथ केन्द्रले उत्पादनको प्रोफाइल तयार गरेको हो। कार्यक्रम उज्यालो फल्चामा अब आजका पाहुनालाई स्वागत गर्ने बेला भएको छ। त्योभन्दा अगाडि हामी एउटा गीत सुन्छौं, सोई ढोले सोई शीर्षकको यो गीत सुनिसकेपछि, यो बोलको गीत सुनिसकेपछि अनि हामी आजका पाहुनालाई स्वागत गर्नेछौ।
जानुभन्दा अगाडि यसो केही सुन्न पाए हुन्थ्यो नि।
वैश सम्झिन्छु बजाउँदा पात आका हो, पात बजाउँदा त साह्रै वैशको याद आउँछ आका हो।
Oh,
तिमी गजले आखा कति राम्री तिमी गजले आखा
कार्यक्रम उज्यालो फल्चाका आजका पाहुना हुनुहुन्छ साहित्यकार अझ खास गरी कथाकार पुष्कर लोहनी उहाँसँगको कुराकानीका साथमा हुनुहुन्छ साथी अच्युत घिमिरे
उज्यालो फल्चाको आजका पाहुना मसँग साहित्यकार पुष्कर लोहनी हुनुहुन्छ विशेष मैले उहाँलाई कथाकार भनेर चिनेको धेरै अगाडिदेखि साहित्यमा मैले उहाँलाई चिनेको तर पहिलो पटक आज भेट गर्दैछु उज्यालो फल्चाको पाहुनाको रूपमा कुराकानी गर्नको लागि विक्रम सम्बत 1995 साल चैतमा उहाँ काठमाडौँको ज्ञानेश्वरमा जन्मनु भएको अहिले 81 वर्षको पुग्नुभयो र अझै पनि आफै यात्रा गर्न सक्नुहुन्छ हिडुल गर्नुहुन्छ उहाँले कथामा मात्र होइन हाइकु टंका मुक्त कुथुङ्री जस्ता विभिन्न विधाहरूमा कलम चलाउनु भएको छ धेरै अगाडिदेखि 2016-17 सालदेखि नै यौन कथा लेख्नमा पुष्कर लोहनीको नाम अग्रपंक्तिमा आउँछ र निकै लोकप्रिय कथाकारका रूपमा हुनुहुन्थ्यो उहाँ 2016 सालदेखि कथा लेख्न थाल्नुभएको र धरालोको टुप्पो उहाँको प्रकाशित कथा संग्रहको नाम हो कौडी कविता संग्रह त्यसै गरी चहकदार मैनबत्ती र पिलपिली लालटिन समालोचना लेख्नुभएको छ भने अरू थुप्रै पुस्तकहरू विभिन्न रिसर्च सम्बन्धी पुस्तकहरू पनि छन् उहाँको जीवन कहानी हामीले एकैछिनको कुराकानीमा गरेर त सक्दैनौ तर म मुख्य मुख्य विषयवस्तुमा आज कुराकानी गर्छु स्वागत छ पुष्कर सर हजुरलाई
हस् यहाँले यहाँ जुन मलाई यहाँ बोलाउनु भयो मेरो स्वागत त मलाई पनि स्वागत छ
81 वर्षसम्म यतिको सक्रिय जीवन बाँच्न सक्नको लागि के खानुपर्ने रहेछ
यो सबभन्दा ठूलो कीर्तन खानापिना नै रहेछ सबभन्दा ठूलो मेरो घरमा फादर पनि पहिलेदेखि नै एउटा केयर गर्नुहुन्थ्यो ठिक्क रूपमा खाने ठिक्क रूपमा घुम्ने र ठिक्क खानाहरू पनि जथाभावी नखाने खान त सबै थोक खाने तर के भने त्यसलाई मिलाएर खान जान्नु सक्नुपर्छ सबभन्दा बढी के रहेछ यो चिल्लो पदार्थ चाहिँ धेरै खान हुँदैन भन्ने मेरो फादरले भन्नुहुन्थ्यो तर जीवनको त्यो सङ्घर्षमा मैले यति खाएँ कि खानाको कुनै उनी भएर जे पनि खान्थेँ है यो भगवान्ले मलाई दिएको शक्ति हो कि के हो म केही भन्न सक्दिनँ मैले खाएँ मैले कि चिल्लो पनि खान्थेँ म पिरो खुब खान्थेँ चिल्लो हालेको मसलादार मक्खनी खान्थेँ तर खै मैले केही पनि अनुभव गर्न सकिनँ। तर एउटो कुरो के देखेँ भने चाहिँ सबभन्दा ठुलो हिँड्नु पर्ने रहेछ भन्ने मेरो जीवनको अनुभव एउटा। दोस्रो खानको निम्ति सबै चिज प्रकृतिले दिएको चिज खानु पर्नु रहेछ र फलफूल पनि खानु पर्ने रहेछ र दुध मलाई मन पर्दैन थियो तर मैले दुध खाइनँ तर फलफूल म खुब खान्थेँ घरमा फादरहरूको हुन्थ्यो तर नियमअनुसार भन्ने भयो भने त नियमै बसेको थिएँ ठिक टाइममा खाने खानापिना त्यति कन्ट्रोल मेरोमा थिएन मेरो फादर कन्ट्रोलमा हुनुहुन्थ्यो।
हजुर हजुर 1995 सालमा जन्मिनु भयो अहिलेको केटाकेटीहरू त 3 वर्षको हुँदै स्कुल जान्छन् तपाईँ कति वर्षको हुँदा स्कुल जानुभयो?
मेरो पनि घरमै बुवाले पढाउनुहुन्थ्यो एउटा मास्टर राखेर हाम्रो घर लोनी परिवारमा एउटा बौद्धिक सुरुदेखि नै पण्डित पनि राखिन्थ्यो अङ्ग्रेजी पनि पढाइन्थ्यो। मेरो विचारले म 5 वर्षमै एबीसीडी नै मेरो घरमा मलाई सुरु भइसकेको
अङ्ग्रेजी 5 वर्षमा पढ्नु भयो त्यति बेला भनेपछि विक्रम सम्बत 2000 सालमा तपाईँ अङ्ग्रेजी पढ्न सुरु
गर्छ 2-3 साल चाहिँ त म स्कुल त्यो पद्मोदय स्कुलमा त भर्ना भइसकेको थिएँ भर्खर 3 साल हो कि 2 सालमा स्कुल
ज्ञानेश्वरबाट पद्मोदय जानुभयो बाटो त्यति बेलाको
एकदम के भन्ने त्यस बेला त हुन्छ साधारण रूपमा थियो
अहिले त 5-6 गाडी गुड्छन् त्यो
बाटोबाट
कत्रो थियो त्यति बेला
त्यस बेला एउटा सम्झिन्छु त्यो सडकको बिचमा एउटा राजकुलो भन्ने थियो त्यो त्यहाँ पानी जानेर त्यहाँ हामी केटाकेटीमा ढुङ्गा खेल्थ्यौँ अहिले तपाईँले भनेको जस्तो चाहिँ त्यो सडक र उद्यता खेल राजकुलो थियो त्यहाँ हामी स्टुडेन्ट बाहिर निस्किने बित्तिकै सट्ट त्यहाँ ढुङ्गा खेल्ने
ढुङ्गा चल्थ्यो
ढुङ्गा चल्थ्यो खेल्ने
सडकमा
पोटेली सडकमा कुलो राजकुलो त्यहाँबाट जाँदाखेरि हामी स्टुडेन्टहरूले त्यहाँ कुलो खेल्थ्यौँ भने
भनेपछि यो त विक्रम सम्बत 2005 कुरा हो तपाईँले एसएलसी दिनुभयो पछाडि
एसएलसी त एसएलसी मैले 11 सालमा एसएलसी पास गरेको पद्मोदयबाट
त्यहीँबाट दिनुभयो
यहीँबाट दिएँ
कस्तो आयो मार्क्स
मार्क्स त साधारणै भयो नि के भयो त्यस बेला अब चाहिँ
त्यसपछि कलेज पढ्नुभयो
त्यसपछि कलेज पढेँ त्रिचन्द्र कलेज पढेँ आइए पढेँ बिए पढेँ आइएमए पनि यहीँको त्रिभुवन युनिभर्सिटीमा पढेँ तर बिचमा धेरै सङ्घर्षमय जीवन मैले बिताउनु पर्यो मेरो फादर नोकरी गर्नुहुन्थ्यो तर के भयो बिचमा मेरो चाहिँ घरासी कारणले मुद्दा मामिला हुन्थ्यो सौतेनी मामलो थियो फादर बाहिर निस्किनु भयो ती सङ्घर्षमय जीवनमा मैले धेरै कुरा बोकेँ र न्यायाधीशहरू वकिलहरूकोसँग सङ्गत भयो ती सबले गर्दाखेरि मलाई एउटा पढ्ने वातावरण लेख्ने वातावरण पनि तयार भयो।
तपाईँ साहित्यमा कहिलेदेखि लाग्नुभयो त
वास्तवमा साहित्यकार मैले 11 सालमा लेखेपछि 11-12 सालदेखि नै म साहित्यमा लाग्यो
तपाईँ 16-17 वर्षको हुनुहुन्थ्यो
11-12 सालदेखि एकजना मान्छे हुन्थ्यो जब कि म घर छोडेर एउटा अर्कैको घरमा आएँ नाददारको गोविन्दप्रसाद लोनीको घरमा गोविन्दप्रसाद लोनीको वाइफ चाहिँ मेरो बुवाको भान्जी हुनुहुन्थ्यो त्यो भान्जीको घरमा हामी आयौँ घर आफ्नो परिवार छोडेर आएर उहाँ एउटा योग्य व्यक्तिको मेरो गाइडेन्सले वास्तवमा मेरो फादर र गोविन्दप्रसाद लोनीको गाइडेन्सले म यति भन्न सकेँ 11 सालदेखि लेख्न सुरु गरिसकेको थिएँ म 11-12 सालतिर त्यसमा यादव प्रसाद पन्तको घरमा नेपाली साहित्य होइन कि अङ्ग्रेजी साहित्य कुनै वातावरण हुन्थ्यो त्यहाँ पुगिसक्यो त्यो म 11-12 सालतिर
अहिले नेपाली साहित्यमा लेख्नेहरूलाई पढ्नेहरूलाई अझै पनि नेपाली साहित्यको विशेष गरी मेजर नेपाली पढ्नेहरूले पुष्कर लोहनी नेपाली साहित्यमा एउटा ऐतिहासिक नाम हो तर उहाँ सक्रिय भएर हिँडुल गर्दै हुनुहुन्छ काठमाडौँको ज्ञानेश्वरमा जन्मिनु भएको विक्रम सम्बत 1995 जन्मिनु भएको आजको उज्यालो फल्चाको आजका पाहुनामा म उहाँसँग कुराकानी गरिरहेको छु र उहाँको बेलाको कुराकानी गर्दैछु उहाँ कसरी साहित्यमा लाग्नुभयो कसरी कथाहरू लेख्नुभयो भनेर भन्दैछु मैले तपाईँलाई अब यौन कथातिर लैजान्छु तपाईँ बढी अलिकति सेक्स स्टोरी बढी लेख्ने यौन कथाहरू लेख्ने होइन अब अहिले त जमाना अगाडि बढ्यो भन्छन् अब टेलिभिजनहरूमा पनि त्यस्तै खालका दृश्यहरू आउँछन् त्यो साधारण जस्तो भइसक्यो युट्युबमा हुन्छ होइन गुगलमा हुन्छ जहाँ पनि हुन्छ तर तपाईँको पालामा त एकदम परम्परागत जमाना थियो होइन अब 15-16 साल भनेको त धेरै अगाडि हो
हजुर
त्यति बेला तपाईँले यौन कथा लेख्नु कहाँबाट सिक्नुभयो
त्यस बेला जब 11-12 सालतिर गर्दाखेरि म पढ्न थालिसकेको थिएँ गोविन्दप्रसाद लोनीको र मेरो फादरको यी प्रेरणा जब क्याम्पस गइसकेको थिएँ क्याम्पस जाँदाखेरि के भने अङ्ग्रेजी साहित्य पढाउने साथीहरू निस्कि प्रोफेसरहरूले सिकाउनुहुन्थ्यो त्यो सिकाउँदाखेरि म पासाका कविताका कथाहरू के खपका कथाहरू पढ्न सुरु गरिसकेको थिएँ 11-12 सालमै 11 सालमै गरेको थिएँ 11 सालमा जोइन गरेको थिएँ त्रिचन्द्र कलेजमा त्यस बेलाका साथी कृष्ण भक्त द्वारिका हर्क गुरुङहरू यिनीहरू साथीहरू चाहिँ भइसकेका थिए। एकतिर अङ्ग्रेजी साहित्य पढ्ने वातावरण क्याम्पसले थियो, अर्कोतिर गोविन्द प्रसाद लोनीले सिकाउनु थियो त्यहाँ जमघटले गर्दाखेरि। ए त्यस बेला अल्बर्ट मोरेगा भन्ने एउटा ठुलो कथाकार थिए, उनी सेक्स सम्बन्धी लेख्थे, तिनको कथाले मलाई प्रभाव पार्यो।
पढ्दै जानुभयो तर त्यसपछि तपाईँलाई तान्यो,
तान्यो
पश्चिमी सोसाइटी त धेरै अगाडि गइसकेको थियो त्यति बेला, हाम्रो सोसाइटी त धेरै
पछाडि थियो।
जबकि श्रीमान श्रीमती बिहा गरेपछि वर्षौंसम्म बोलचाल हुँदैन थियो त्यो जमानामा।
त्यो बेलामा अल्बर्ट मोरेगाको भनेपछि सेक्स लेख्ने, त्यस बेला डिएस लरेन्स भनेपछि सेक्स स्टोरी, डिएस लरेन्स त संसार प्रख्यात थियो, त्यसको उसको उपन्यास लेख्दाखेरि त अश्लील भने संसार, त्यस्ता किताब त्यस बेला म सुरु गरिसकेको थिएँ। एउटा कुरो अङ्ग्रेजी त्यस बेला बुझिन्थ्यो, हेर्नुहोस् अहिलेको जस्तो अङ्ग्रेजी पनि होइन, त्यस बेला कडा हुन्थ्यो, म साधारण रूपमा अङ्ग्रेजी बुझिन्थ्यो, साधारण हामी त्यो कथाहरू म यहाँसँग बुझिन्थ्यो, अनि लेख्ने प्रेरणा मलाई गोविन्द प्रसाद लोनीले दिनुभयो कथा, अनि उहाँले भन्नुहुन्थ्यो तिमी आफ्नो मार्क्सिस्ट हुनुहुन्थ्यो गोविन्द प्रसाद लोनी, तर उहाँले कहिले पनि मार्क्सवादपट्टि मलाई चाहिँ लाग भन्नु भएन, किनभने मेरो फादरको संस्कार, मेरो फादरको नोकरी यिनीहरूले गर्दाखेरि उहाँले बुझ्नुभयो यसलाई कम्युनिस्ट बनाउने उ गर्नेपट्टि लाग्नुभयो कि स्वतन्त्र रूपले जे मन लाग्छ लेख यस्तो हो भने वातावरण आउँदाखेरि मैले लेखेँ। तर वातावरण के थियो मलाई अङ्ग्रेजी साहित्यले,
तर त्यति बेलाको शासन सत्ताले उसको विरोध गर्दा त देखि सहँदैन थियो नै, यौन कथा लेख्दा के गर्थ्यो?
हो एउटा यो महत्वपूर्ण, त्यस बेला मेरो फादर नोकरी गर्नुहुन्थ्यो, मेरो फादर 17 सालतिर गएर कि मेरो फादर एउटा कानून विधेयक हुनाले त्यस बेलाका शासक र प्रकाशक शासक र प्रशासकहरूले मेरो फादरलाई राम्रोसँग चिनेको हुनाले र मेरो फादर नभइकन उनीहरूलाई हुन पनि हुन्थेन। त्यस बेला विष्णुमणि जस्तो मान्छे मेरो फादरलाई बोलाएर सल्लाह लिन्थे, अनि बाध्य भएर मैले राजनीति खेल्न पनि भएन। मेरो फादरले भन्थे ये गर गर भाउ राजनीति नखेल, एक पेट खानको निम्ति सङ्घर्ष गरिरहेको छौँ, त अलिक ठुलो भएपछि गर, अहिले राजनीति नखेल। त्यस बेला निर्मल लामा जस्ता मेरो साथी थिए सँगै पढेको, त्यस बेला गोविन्द प्रसाद पनि जस्ता कट्टर मार्क्सवादी हुनुहुन्थ्यो, त्यो बीचमा उनीहरूले बुझेका थिए र शासकले के गरेको थियो भने यो बाउको भनेको मान्छ बाउको एउटै छोरो हो र यो यसबाट चाहिँ हाम्रो चाहिँ राजनीति कुनै हुँदैन भन्ने कुरो चाहिँ शासकहरूले थाहा पाइसकेको थिए। अनि उनीहरूले यौनबारे लेख्दाखेरि मलाई स्वतन्त्र रूपमा दिए है, कतिचोटि पुर्जी काटियो त पुर्जी काटे पनि पछि उनीहरूले के गरे त्यति वास्त गरेन रे, यौन मैले लेख्ने एउटा वातावरण मेरो फादरले गर्दाखेरि पनि हो र मेरो फादर एउटा शासकहरूको आँखामा चाहिँ एउटा योग्य व्यक्तिको रूपमा पनि
मैले हजुरलाई फेरि रोकेँ है। त्यति बेला तपाईँले लेख्नुहुन्थ्यो होइन, अब तपाईँले पश्चिमा साहित्य पढ्नुभयो, ओहो यो त यस्तो रहेछ जमाना भनेर लेख्नुभयो, तर धेरै मान्छेहरू चाहिँ अर्को बाटो हिँडिरहँदाखेरि त्यो त धेरै नै ठुलो क्रान्तिकारी बाटो थियो नि त, एक्लो बृहस्पति झुटो भने जस्तो, तपाईँको कथा पढ्ने पाठक चाहिँ को हुन्थ्यो त्यति बेला?
हो त्यो पाठकहरू थिए भने धेरै मान्छे थिएनन्, अलिअलि क्याम्पसमा पढ्ने आफै लेख्यो आफै सुनाउने थियो, त्यसबाट लेख्ने केही बाहिरबाट आएका साथीहरू इन्डियाबाट आएका मान्छे काठमाडौँ त्यति रुचि लिने मान्छे पनि थिएनन्, 10-15 जना थियौँ सानो घेराभित्रबाट नेपाली साहित्य अघि बढ्यो।
अब मैले अलिकति जोड्छु, विश्वेश्वर प्रसाद कोइराला त्यति बेला यौन मनोविश्लेषणात्मक साहित्य लेख्नेमा अब्बल हुनुहुन्थ्यो, तपाईँको कहिलेकाहीँ भेट हुन्थ्यो?
ए त्यो त बिपी कोइरालालाई सानो उमेर कति 10-11 सालमा गोविन्द प्रसाद लोनीलालमा भेटाउनु भएको छ र गुलोक उसका कोइराला परिवारहरू हाम्रै घरमा आएर बस्थे र उहाँका नातेदारहरू मिट जस्तो रूप थियो भन्दैन, ती मिटको कारणले गर्दाखेरि कोइराला परिवार जस्तै रुद्रप्रसाद गिरीको श्रीमती हुनुहुन्थ्यो कामिनी गिरी, उनीहरूसँग हाम्रो फादर र ग्रान्ड फादरहरूको रिलेसन थियो नातोले, उनीहरू त्यहीँ आउँथ्यो, मातृकाली मेरो फादर र मोहन लोनीको फादरलाई अङ्ग्रेजी पढाउने टिचरमा नियुक्ति थिए, त्यो वातावरण थियो। त्यस बेला हामी एउटा सम्पन्न लोनी परिवार भनेपछि काठमाडौँको एउटा सम्पन्न परिवार जो चाहिँ गुरुजी पुरितहरूको भन्जा भन्जी पर्थ्यौँ, हेमराज गुरुजी जस्ताको चाहिँ नातेदार भन्दाखेरि हाम्रो आफ्नै थियो, त्यस बेलाका गुरुजी पुरितहरूको सबै नाते थियो हाम्रो, कोही कतार मामलीबाट कति गर्दाखेरि यो बौद्धिक वर्ग भन्ने कुरो चाहिँ त्यसै बेला क्लियर थियो।
उति बेलादेखिको सक्रिय मान्छे 2010-11 सालदेखि होइन, अब अहिले 2070-71 सालतिर आउँदा 75-76 सालतिर आउँदा के गर्दै हुनुहुन्छ?
यो त्यो विभिन्न पार लेख्दै गएँ पढ्दै गएँ, विभिन्न प्रोजेक्ट गरेँ, हुँदाहुँदा कति भने पत्रकारिता पनि मैले पत्रिका निकालेँ। एउटा पत्रिका निकाल्दाखेरि मैले उसैको लागिको फेरि एउटा आलोचना, चाइनामा बसेको एकजना सिनेजा पन्त जो कि कट्टर कम्युनिस्ट थिइन् उनी टिभीबाट नहुने पछि आइन्, उनको कथा उनको मैले छापेँ, बगैँचा भन्ने पत्रिका मैले निकालेँ। त्यसपछि मलाई अलिकति सतर्क भए है शासकको, रे यो मान्छे उनीहरूले के विचार गर्ने, यसको मात्रै बुद्धि होइन यसले अरूले गरेको भन्ने कुरा उनलाई पर्यो। पछि के भएर त्यो थामथुम भयो, अनि त्यसपछि 16-17 साल 18 सालतिर रमेशनाथ पाण्डे हाल खबरमा काम गर्थे, उसले त्यहाँ छोडे। मदनमणि दीक्षित त्यहाँ काम गर्थे, छोड्थे। मेरो त्यहाँ त्यही प्रेसमा म पत्रिका छाप्दाखेरि मेरो तरिका देखेर मैले प्रुफ हेर्ने, मैले करेक्सन गर्ने सब देखेपछि रङ्गनाथजीले मलाई चाहिँ हाल खबरमा काम गर्नमा राख्नुभयो। मैले खान्न भने मेरो बाबुले जब जाहिरी खुवाएको थिएँ, नखाएको भने होइन, 1-1.5 घन्टा गर्नुहोस् थियो, 1-1.5 घन्टा काम गर्दाखेरि त्यसबाट 150 रुपियाँ मलाई दिएका थिए। त्यस बेला मैले धेरै अनुभव गरेँ।
कति सालको कुरा?
18 साल त्यहाँबाट पत्रकारिता म सुरु गरेँ, लेखेँ, साहित्य लेखेँ, आलोचना पनि लेखेँ। त्यस बेला हाम्रो कुलशेखरजी सचिव हुनुहुन्थ्यो, संचार सचिव, उहाँले एक दिन मलाई बोलाउनु भयो, पुष्करजी तपाईँ यस्तो योग्य मान्छे किन हल्लिएर बस्ने साहित्यमा लाग्नुहुन्छ, यो हालखबर बन्द हुने भयो, हालखबरको सम्पूर्ण स्टाफलाई मैले ल्याएर राख्न लागेको छु, तपाईँ पनि, तपाईँलाई उपसम्पादक दिन्छु म, हुन्जालसम्म म तपाईँलाई केही गर्दैन, त्यसपछि तपाईँको योग्यताले माथि जान्छ, मैले खाइनँ र होइन असम खान्न, तपाईँको फादर के गर्नुहुन्छ भने फादरलाई सोध्ने गर्छ, अनि फादर म त कन्ट्रोल गर्न सक्दिनँ, उसलाई बनाउनुहुन्छ बनाउनु त म जाहिर कहाँ भन्दिनँ, त्यसै पनि छोड्नेको मान्छे म, हेर्नुहोस् म लेखिराखेँ, म पढ्दै एमबिए नि गर्दै पढाउँदै गएँ, बरु पढाउँथेँ म।
मास्टर्स कति सालमा सिद्धाउनु भयो त?
यो मास्टरको चाहिँ लामो इतिहास छ, हेर्नुहोस् 11 सालमा एसएलसी गरेको मान्छे मैले चाहिँ 26 सालमा आएर एमए पास गरेको,
ढिला गर्नुभयो
किनभने कहिले साइन्स पढ्ने भनेर साइन्समा 1-2 वर्ष पढ्यो, कहिले कहाँ हुने, अब डिग्री एकैचोटि आएको भए मैले सिट पाउँथेँ, मैले जस्ट पास गरेको हुनाले चाहिँ काकाहरूले पनि प्रेसर गर्नु सक्नु भएन, त्यसपछि साहित्यमा लागे, त्यसले गर्दाखेरि पढाइ
11 सालमा एसएलसी गरेको मान्छे तपाईँ होइन, विदेशतिर पनि धेरै घुम्नुभयो होला?
विदेश मैले घुमिनँ, तर कहाँ घुमेँ भने म चाहिँ 13-14 सालदेखि दार्जिलिङ घुमेँ म।
अनि यो हाइकु टङ्का यो विभिन्न विधाहरूमा चाहिँ कसरी रुचि आयो?
म अङ्ग्रेजी साहित्य पढिरहेको थिएँ, अनि 20-21 सालदेखि नै मलाई याद थियो, एउटा यज्रा पाउन भन्ने थिए अङ्ग्रेजी साहित्यका, उनले पनि हाइकु लेख्न थाले, जापानी साहित्य पढेको थिएँ, जब सेक्स लेख्ने बित्तिकै मैले चाइनिज साहित्य पढेको थिएँ, चाइनिज साहित्यमा सेक्स, र त्यस बेला मैले के भने रिलिजन पनि गर्ने, हेर्नुहोस् हिन्दू धर्म पनि त्यत्तिकै पढेँ, बुद्धिज्म पनि त्यत्तिकै पढेँ, हरेक धर्मपट्टि मैले यति के हो भगवान्ले दिएको हो कि अथवा मलाई एउटा आएको, चुप लगाएर म बस्दै बस्दिन्थिनँ, पढिहाल्थेँ कुनै कुरा। अहिले पनि मलाई के लाग्छ भने ती सबै अनुभव हुँ, जीवनको अनुभवले मलाई आज यो बाटोमा लिएर आयो। अहिले हिन्दुइज्म र बुद्धिज्मको बारेले मैले बोल्न सक्यो भने त्यतिकै बोल्न सक्छु म, कति मसँग चाहिँ इन्टरप्रिटेसनै गर्न सक्दैन। सेक्स भन्ने बित्तिकै मैले सबै विषय पढेँ, म्युजिकमा पनि पढेँ कहाँ कहाँ सेक्स छ, अनि धर्ममा कहाँ कहाँ छ हाम्रो माइक्रोलोजी सबै पढेँ मैले, त्यसपछि बुद्धिज्म तन्न पढेँ, त्यसपछि मुस्लिम ऊ पनि पढेँ, हेर्दाखेरि सबभन्दा ठुलो के रहेछ नि सेक्स नै रहेछ, हाम्रो महादेवको जुन छ नि उन्मत्त भैरव जुन किसिमको त्यो फिगर छ, त्यो फिगर छ,
पूर्वेली दर्शन होस् पश्चिमेली दर्शन होस् अथवा कुनै पनि धर्म होस् अन्तिम बिन्दु त्यहीँ गएर
टुङ्गिन्छ, मेरो भनाइ त्यही हो, हाम्रो जुन
सिगमन्ड फ्रायडले जे भनेको त्यही कुरा जोडिँदैछ,
सबै त्यही छ सेक्स, त्यो त के भने हेर्नुहोस् त उन्मत्त छन्, तपाईँ मुस्लिममा हेर्नुहोस् सेक्स नै छ, उनीहरूको मगा भने जुन पनि ब्ल्याक स्टोन भन्छन् खालि योनिको आकार छ, हाम्रो हिन्दू धर्ममा लिङ्ग छुनु हुँदैन, मुस्लिममा पनि छुनु हुँदैन, तर मुस्लिमहरूले त्यसलाई झिकेर फाल्दैछन् त्यो लिङ्गको माथिको भाग, पछि त्यो खाली डाग त योनि मात्रै रहेछ, पछि भेट्टाइयो कि त्यो मुस्लिमहरू फालेको ल्याएर हाल्दाखेरि डायमिसिन त्यही रहेछ, अब अर्को हाम्रो सिखहरूको हेर्नु, सिखहरूको नाङ्गै छ, बुद्ध हेर्नु बुद्धले छोपेर बस्थ्यो, यी सबै सेक्ट नै छोपेर लेख्थेर नाङ्गै बस्थे त्यस बेला पनि हाम्रो हिन्दू धर्म सबभन्दा ठुलो रहेछ भनेर मैले त्यो
तपाईँ यसरी बुझाउन सक्ने कहिलेदेखि हुनुभयो यो विषयमा?
यो सबै बुझ्यो मैले कहिले सालदेखि भने म 20-21 सालदेखि नै भइसकेको थिएँ,
त्यसपछि नै हुनुभयो। तर यति खुलेर बोल्न जहाँ पनि
पाउनुहुन्थ्यो, आफ्नो सर्कलमा पाउँथे, त्यसैले त मलाई मैले भने पञ्चायत अथवा 17 सालदेखिको यो मान्छे सेक्टमा लागेको छ, यसलाई छोडिदिए भनेर विष्णुमणिहरू जस्ता मान्छे र अरू उसले के भन्थे, यो बाउको एउटो छोरो, यो जाहिर पनि खाँदैन, एक किसिमको शिल्पट जस्तै भइसक्यो, यसलाई छोडिदिए भनिदिन्थ्यो। अङ्ग्रेज साहित्य पढिरहेको छ अब त्यस बेला कमप्रकाश मल्ल जस्ताले चाहिँ
भनेपछि त आलोचना गर्नेहरू पनि थिएछन् त?
छन् त, थिए, सकेनन्,
आलोचना त गरे
गरे, असल पनि लेखे, ती अश्लील भनेर लेख्नेहरू अहिले मलाई नमस्कार गर्छन्, दाइ त्यस बेला लेख्यो तपाईँ महान भयो।
हो, म तपाईँलाई अब यहीँनिर सोध्न खोज्दैछु, त्यति बेला त्यति सक्रिय भएर बसेको मान्छे होइन, अहिले त अब घरमै बस्नुहुन्छ, धेरै हिँड्नु रुल गर्नुहुन्न होला,
गर्छु गर्छु,
कार्यक्षेत्र कहाँ कहाँ छ तपाईँको, कता कता पुग्नुहुन्छ?
अनि यो अहिले आज तपाईँलाई उहाँले थाहा भन्यो, त्यो थिएन, आज 2-3 कार्यक्रम छोडेर आएको, हिजो पनि 2-3 कहाँ कहाँ गरेको
कार्यक्रमहरूमा हिँडिरहनुहुन्छ,
यो बिचमा म 5-6 महिना
पछिल्लो छिम्बलका साहित्यकार तपाईँलाई भेट्न आउँछन्?
आउँछन्, अहिले तिनीहरू त मैले गाइडै गरेको छु, अहिले हाइकु टङ्का चोका लेख्ने सिकाउने मान्छे नै मै हुँ, अहिले भनियो नि मेरो एकजना साथी घनिष्ठ हुनुहुन्छ, उहाँहरूलाई मैले सिकाएँ।
हाइकु पहिलोपटक कहिले छिर्यो नेपाली साहित्यमा?
नेपाली साहित्यमा 19 सालतिर शङ्कर लामिछानेले
2019 सालमा
शङ्कर लामिछाने त्यत्तिकै माया गर्नुहुन्थ्यो मलाई, शङ्कर लामिछाने पनि जाहिरदार हो, मेरो फादर पनि जाहिरदार, मेरो साथ फादर र उनको नजिक हुन्थ्यो, त्यस बेलादेखि चिनेको मान्छे 10-11 सालदेखि नै शङ्कर लामिछानेसँग मेरो चिन्जान, यस्तो विद्वान मान्छे पढ्ने मान्छे उनले 19 सालमा लिएर आए। त्यसपछि म अङ्ग्रेजी साहित्यमा एमए 21-22 सालमा अङ्ग्रेजी साहित्य पढ्दाखेरि, अनि त्यसपछि एजरा पाउन भन्नेले चाहिँ हाइकुलाई अङ्ग्रेजी पारामा लेख्ने भनेर निकाले, अनि त्यसबाट अभिषुबेडी र म दुईजना, अहिले जुनै अभिषुबेडी म र हामी चाहिँ के भने त्यो परम्पराले हाम्रो प्रभाव पार्यो, अनि अभिषुबेडी त्यत्तिकै विद्वान हुन्छ, अभिषुबेडी अहिले हाइकुमा, उहाँ र म चाहिँ ट्रेन फरक छ, यहाँ बासो बासो भन्छन् हाइकुको, बासोलाई हामी मान्दैनौँ, हामी चाहिँ सेक्टले नै महत्त्व दिन्छौँ, र लेख्ने 5-7-5 मात्रै हुँदैन, विभिन्न शैलीको हुन्छ भनेर कुरो आयो। अब यो कहाँबाट आयो त भन्दाखेरि हामी चाहिँ यो चाइनाबाट आयो, अझ म त के निष्कर्षमा पुगेको छु भने यो हाम्रो परम्परा हाम्रो यही हिम्मतखण्डको नेपालीले बढै सुरु भएको हाइकु भन्ने म लागिरहेको छु।
त्यतिसम्म
अध्ययनको मेरो अध्ययन
गयो अनि फेरि फर्केर आयो
आयो होइन हामीबाट गयो
पहिला गयो
हामीबाट गयो
अब अहिले त हामी सिक्दैछौँ बल्ल
अब अहिले हामीले के छौँ भने यता न उताको जस्तो भए तापनि अब क्लियर कट भयो। यसपालि जुन राष्ट्रपति आएर सीले भनिदियो नि हाम्रो त के भने चाहिँ कन्फ्युसियस सिद्धान्त हो, चाइनामा 3 सिद्धान्त थियो, एउटा ताओजम, एउटा कन्फ्युसियस र एउटा बोन भन्ने थियो, यो बुद्धिज्म त पछिबाट आएको, त्यो बुद्धिज्मलाई डाउन गर्नुको निम्ति तान्त्रिक रूपमा यहाँ आयो, त्यो तन्त्रले गर्दाखेरि तन्त्र त हाम्रै थियो
ए पहिले तन्त्र
पन्कले, त्यस कारण यो सबै मिसप्लेस भएर मान्छेलाई ल्याउन खोजेको हो, नेपालीको अब हाम्रो के भने पछाडि पर्ने हो,
यो कुरालाई अगाडि लैजान कसरी सकेला त?
सकिन्छ सर, सकिन्छ, यो अहिले मैले लागिरहेको छु, अब बासोलाई म मान्दिनँ, उनीहरू चाहिँ यौनै हुँदैन भन्छन्, म चाहिँ यौनै छ, म त यौन कि हरेक हाइकु मेरो चाहिँ यौन
कहिले सकिएला त यो यौन हुन्छ कि हुँदैन भन्ने मुद्दा
होइन, अब त क्लियर कट भइसक्यो, बुद्धिले बुझिसक्यो, उयो अब पावर र ग्रुप मात्रै छ, अहिले अब व्यापार भइरहेको छ, हाइकुलाई व्यापार गरिरहेको छन्, मलाई कहीँ पनि बोलाउँदैन, यहाँ त बोलाउँछन्, बाहिर बोलाउन सक्दैनन्, 2-3 ग्रुप भएर चाहिँ व्यापार गरिरहेका छन्, त्यो व्यापार कति हुन्छ यी मैले किताब निकालिरहेको छु, सानसानो पम्पलेट निकालिरहेको छु, अब हामीसँग डढिसक्यो हाइकु, अब अहिले मैले कटौटा निकालेँ, कटौटा 5-7-7 यो 7 शताब्दीको, यो 7 शताब्दीको जुन परम्परा थियो त्यो त्यस बेलाको कोर्ट लाइफ जापानको,
मैले अलिकति रोक्छु, एउटा छोरा 3 छोरी हजुरको होइन, अब उहाँहरू बढ्दै बुझ्दै आउँदाखेरि त बाले के गरे होला यस्तो, यो खालि यौनको पाटोमा चाहिँ लेखिरहनुहुन्छ जस्तो, अप्ठ्यारो पर्थ्यो कि पर्थेन त्यो कहिले घरमा?
सुरुमा चाहिँ अप्ठ्यारो परेको थियो, जब यौन गर्ने विधि ऊ गर्दाखेरि चाहिँ मेरो छोरा छोरीहरूलाई चाहिँ बाहिर गिजाउने ऊ गर्ने, त्यो चिठीहरू बाहिर पठाउने, तेरो बाउ यस्तो यस्तो भनेर गर्ने, मैले तिनीहरूलाई भन्थेँ र यो साहित्य हो,
मेरो छोरो अलिक बुझेको थियो, त्यसलाई मैले सानै उमेरदेखि नै दार्जिलिङ राखेर पढाएको थिएँ, पछि अमेरिका नि गयो, उसले बुझेको थियो, छोरीहरूलाई पनि बिस्तारै बुझाउँदै गयौँ, आफूले निकाले अनि उसलाई देख्थे हाम्रो संस्कारभित्र आएको बौद्धिक मान्छेले सपोर्ट गरेको अनि यही बाहिरका हो भनेर, तर उसले कहिले पनि घृणा गरेनन्। मेरो स्वास्नी जब 26 सालमा मैले बिहा गरेँ, 26 सालमा बिहा गर्दाखेरि पहिले त उनी जिल्ला पर्थिन्, पछि त के रहेछ भन्दाखेरि अब अनि कस्तो ठाउँमा बिहा गरे त मेरो भन्दाखेरि चाहिँ खनाल परिवारसँग मेरो बिहा भयो। खनाल परिवारमा को थियो भने हरनाथ खनाल भन्ने थिए मेरो ससुरो, जो यदनाथ खनाललाई यदनाथ बनाउने दाजु, यदनाथ खनालको दाजु चाहिँ हरनाथ खनालको छोरी मैले बिहा गरेको थिएँ, ऊ महेन्द्र खनालको चाहिँ बहु फेरि उनी। यस्तो परम्परामा आउँदाखेरि कहिले आँटै गरेन, हेर्नुहोस् यी अध्ययनहीन मान्छेहरूले सकेनन् मलाई, किनभने जाहिरको निम्ति दौडिरहेका र नोकरी हात गर्ने ठाउँमा चाहिँ पुष्कर लोनीलाई त खान पुगेको छ, खान पुग्यो नपुग्यो त्यो भगवान्को इच्छा। हेर्नुहोस् नेपालमा कसरी हुन्थ्यो, मैले जस्तो दुःख कहिले पनि पाएन, हेर्नु सङ्घर्षमय जीवनमा पारिवारिक उसमा, तर कहिले पनि मेरो बाउले सबै कुरा मलाई एक पेट खाएर आनन्दसँग बस बाबु पढ जसरी हुन्थ्यो बौद्धिक भ्यार पछार भन्ने मलाई दिन्थ्यो, त्यसको फल हो भन्छु।
81 वर्ष उमेर पुग्नुभयो पुष्कर लोहनी, आज हामीसँग हुनुहुन्छ उज्यालो फल्चाको आजको पाहुनामा। विक्रम सम्बत 1995 चैतमा उहाँ जन्मनुभएको। कौडी कविता संग्रह, तरालोको टुप्पो कथा संग्रह, चहकदार मैनबत्ती र पिलपिले लालटिन समालोचना लगायतका थुप्रै रिसर्चका पुस्तकहरू उहाँका प्रकाशित छन्। यौन कथामा बढी कलम चलाउनुहुन्छ र 2016 सालदेखि उहाँले कथा लेख्न थाल्नुभएको, अहिलेसम्म सक्रिय हुनुहुन्छ साहित्यमा। पछिल्लो पुस्ताको एकदम युवा पुस्ता जो छ नि अहिले पछिल्लो हामीहरूभन्दा पनि अझ सानो उमेरका उहाँहरूले लेखिरहनु भएको साहित्यलाई अध्ययन गर्न पाउनुहुन्छ?
प्रशस्त अध्ययन गरेको छु मैले, अहिले यो फेसबुकमा आएको जति सबै म सारेर राख्यो, सिङ्गै किताब जस्तै भइसकेको छ नोट, म हेर्छु कुनै राम्रो लाग्ने मैले टिपिहाल्छु। अहिले यहाँ ग्रुप थियो, त्यो ग्रुपहरू सबै पहिले मलाई चाहिँ सकभर चाहिँ यो ऊ गर्थे, अहिले त के गरे थाले भने तिमीहरूको भएन, तिमीहरूको यसो गरेर मैले गाइड गरेँ। अब यहाँ सर्टकट चाँडै किताब थाप्ने, चाँडै नौलिने, जे लेखे पनि ऊ गर्न थालेँ, अनि मैले नोट्स बनाइदिएँ, यस्तो हुनुपर्छ यस्तो हुनुपर्छ, मुक्तको यस्तो हुनुपर्छ, चार अङ्क निकाले, अनि आफै आफैमा मेरो झगडा भए, आफै आफैमा ग्रुप भए। पुष्कर दाईले पढ्यो भने हामीलाई त्यो हुँदैन, पुष्कर दाई खालि यौन भन्नुहुन्छ, हामीलाई त यौन मात्र के काम छ, हामीलाई प्रेम चाहिएको छ भनेर पनि भनेर स्वीकार पनि गरिसके। उनीहरूले त कहिदिइसके उसँग हामी सक्दैनौँ, त्यो रूपमा गयौँ भने हामी माथि जान सक्दैनौँ, सर्टकट रूपमा चाहिँ हाइकु कार बन्ने, सर्टकट रूपमा मुक्तकार बन्ने, सर्टकट रूपमा गजलकार पनि, रौ कथा लेख्ने, जहाँबाट माथि जान पाइन्छ त्यो परम्परा भएको हुनाले अब यिनीहरू मूल्याङ्कन गर्ने शक्ति पनि क्षीण भएको जस्तो लाग्छ मलाई।
तपाईँ यति पुरानो साहित्यकार, मलाई आज सोध्न मन लागेको छ, यो कुथुङ्ग्री भनेको चाहिँ कस्तो हुन्छ?
ए कुथुङ्ग्री भने मैले सुरु गरेँ, कुथुङ्ग्री सानो कथा हो, जस्तै आँखा सानो हुन्छ, कानको पाल सानो हुन्छ, नाकको पाल सानो हुन्छ, मुखको पाल सानो हुन्छ, त्यस्तै मानिसको अङ्गको जुन यो निन्छ त्यो पनि सानो हुन्छ। यसरी एउटा 5 इन्द्रियलाई गर्दाखेरि यौन सम्बन्धी सानो सुने सानो कथालाई चाहिँ लेखिने, जस्तै हाम्रो कथा कुथुङ्ग्री भन्छ, कथा कुथुङ्ग्री कथा कुनापछि भई यो कथा नजान्ने बौसी राण भन्ने त सुलगानै छन्। त्यस कारणले सेकलाई डिल भएको कथा, विभिन्न वातावरणमा मानिसलाई परेका अप्ठ्याराहरू कसरी फुकाउने भन्ने कुरा छोटे से छोटो लाइनमा गर्ने कथालाई कुथुङ्ग्री भनिन्छ। अब त्यसमा नि सेक नै सबभन्दा ठुलो, जीवनमा यौन यस्तो महत्वपूर्ण चिज हो जो बिना मानिस बाँच्न पनि सक्दैन, जसले मानिसको दिमागलाई यस्तै चक्कर लगाउँछ उसले जीवनमा सङ्घर्षै गर्नुपर्छ। के मानिस सफल छ त, मानिस असफल छ त भन्ने प्रश्नलाई के गर्छ भने, जब प्रेम गर्छ मान्छेले अन्तिममा प्रेम त सम्भोगमा गएर टुङ्गिन्छ, संसारका ठुल्ठुलो कृति यी सम्भोग बिना जीवन रहँदैन, त्यो अन्तिम अवस्था जाने कथाका पात्रहरूलाई हामी कुथुङ्ग्रीद्वारा चाहिँ देखाउँछौँ। यो किन भयो त हरेकको, जस्तै बुद्ध धर्ममा जातक भन्छ, प्याराबुल भन्छन्, जस्तै एसोफेबुल भन्छन्, त्यस्तै यो मार्का कुथुङ्ग्री पनि हाम्रो नेपाली टिपिकल गाउँको गाउँ खाने कथा जस्तै यो कुथुङ्ग्री पनि एउटा सेक्सलाई डिल गर्ने एउटा सानो पक्षको कथा भनेर।
तपाईँको जीवन दर्शनले चाहिँ यही भन्छ कि यौनलाई सभ्य तरिकाले सिकाउनु पर्यो समाजमा, त्यही हो
त्यही हो सभ्य तरिकाले।
अब अन्त्यतिर छौ, तपाईँ 81 वर्षको मान्छेलाई मैले त कति अध्ययन गर्न सकेको छु होला र यति छेउ मैले के प्रश्न सोधेँ होला र केही छुटाए जस्तो लाग्छ, यो यस्तो सोधिएको भए म यस्तो भन्थेँ जस्तो लाग्छ?
होइन, अब धेरै जस गरिसक्नु हो, त्यो त म यो संस्था चलाएर पठाएको एक विभिन्न अनुभव गरेको मान्छेले अलिक अध्ययन गरेर के सोध्न सक्छ जहाँबाट?
तर पनि तपाईँको त नाति पुस्ताका हो है, हामीले त के सोध्छौँ र प्रश्न तपाईँलाई, त्यही भएर यसो केही मलाई सोधिदियो भने म भन्थेँ जस्तो केही लागेको छ?
होइन, धेरै जस्तो सोधिसक्नु हो तपाईँले मलाई, मुख्य यौन यौनको बारेमा विभिन्न पक्ष सोधिसक्नु, तपाईँ एउटै सोध तपाईँले मलाई सोध्नु भएन, थर्ड सेक्सको बारे तपाईँले मलाई सोध्नु भएन, के हो त थर्ड सेक्स?
भन्नुहोस् न, अब राम्रो विषय
हो थर्ड सेक्सको बारेमा, यहाँ बुझ्छ जो पनि हो थर्ड सेक्स, थर्ड सेक्सको बारेमा कथा पनि मैले लेखेँ, बुझ्नु भएन, नेपालमा थर्ड सेक्स बारे कथा लेख्ने मान्छे मै नै हुँ, र नेपालमा होमोसेक्स र लेस्बियन कथा लेख्ने मान्छे नि मै थिएँ, त्यो रूपरेखामा छापेको छ। 30 सालमा त्यसपछि एउटा उपन्यास लेखेँ मामले, 31 सालमा आकाश विभाजित छ भने 10 जना लेखेर, त्यसमा पनि मैले चाहिँ त्यही परम्पराको कथा देख्दाखेरि पछि क्रिटिकले के गरे, हाम्रो कृष्णचन्द्रले भने 10 जना नाम तेलेका सबै कथाकारहरू थिए, तीमा 2 जना मान्छे प्रख्यात भए, एउटा पुष्कर लोनी एउटा प्रेमासा, अरू 8 जनाको चाहिँ छैन भने पनि लेखियो। यो परम्परालाई चाहिँ मैले चाहिँ
भनेपछि यो समलिङ्गी कुरा पनि हाम्रोमा 30 साल अगाडिदेखि नै थियो,
30 सालमा निस्किसकेको,
प्रकट नभएको बाहिर,
होइन छापिसकेको थियो,
होइन होइन त्यो त कथामा छापियो, समाजमा भएको कुरा पो कथामा आउँछ त, समाजमा थियो,
होइन समाजमा थाहा पाइसकेको थियो, त्यो कथा मैले प्रभाव गरिसकेको थिएँ, थर्ड सेक्सको बारेमा आइसकेको थियो, अहिले जो पनि त्यो थर्ड सेक्स, ए यो थर्ड सेक्सको बारेमा राम्रो अध्ययनै भएको थियो, मैले थर्ड सेक्सवालासँग सङ्गत गरेँ, म भन्नु दार्जिलिङ र उसमा 12 सालदेखि आएको मान्छेले सबै गरेँ, अहिले कतिले थाहा नै छैन थर्ड सेक्स बारे, यसो भयो खालि लियो नि यसो भयो लिङ्ग चेन्ज भयो, त्यो होइन, थर्ड सेक्सभित्र पनि विभिन्न किसिमको क्यारेक्टर छ, अहिले अमेरिकातिर पेन्टिङमा आइसकेको छ, एउटै मान्छेमा लिङ्ग पनि हुन्छ योनी पनि हुन्छ, दुइटै क्यारेक्टर पनि छन्, कसैमा लिङ्ग छ कसैमा लिङ्ग छैन, कसैको लिङ्ग छ तर के भने एक्टिभ छैन। अब धेरै जस्तो मान्छेहरू के भन्छन् भने कोही कोही चाहिँ साधारण पढ्दाखेरि ए थर्ड सेक्सवाला चाहिँ होमोसेक्स भन्ने पनि आयो, मैले त्यसबाट नि अध्ययन गरेँ, मैले सङ्गति गरेँ, मैले 4-5 वर्ष दार्जिलिङमा बस्दाखेरि विभिन्न क्यारेक्टर्स गरेँ, झन्डै मलाई नि भइसकेको छ। अब अहिले मान्छेहरू के छ भने थर्ड सेक्सवालाको एउटा मुभमेन्ट के आएको छ भने हाम्रै बदला लिने भावना उनीहरूमा, पुरुषले जसरी गर्यो उनीहरूसँग प्रेम गर्ने फसाउने र उनीहरूलाई समेत सेक्स चेन्ज गराउने, सेक्स चेन्ज 2 किसिमले गराउँछन्, एउटा उनीहरूलाई चाहिँ इम्पोर्टेन्ट नपुंसक बनाएर छोडिदिने र सिकाउने अथवा सेक्रेसन र ग्रान्ड सेक्रेसन बनाएको ओखेदी हुन्छ नि पुरुषको खानेर, एउटा त्यो छ, एउटा चाहिँ अपरेसन गर्ने त त्यो पुरानो गइसक्यो कोसिन गर्दैन थाहा पाउँछ भनेर चाँडै नै उनीहरूलाई चाहिँ के नै होमोसेक्सपट्टि नै बढी आकर्षण गर्ने, लोग्ने मान्छे नि होमोसेक्स पनि हुन्छ दुइटै हुन्छ। यो ट्रेन्डको अध्ययन खै त आज यहाँ गरेका 1-2 जना मसँग लेख्छु भनेका छन्, तर म लेख्न मलाई त डर लाग्छ, किन डर लाग्छ भने भोलि यिनीहरू के रूपमा यिनीहरू आएका छन् त यहाँ, यसको निम्ति गभर्मेन्टले त्यो दिँदैन रेस्ट्रिक्ट, यो उमेरमा मैले धेरैलाई सिकाएको छु तर लेख्न सक्दैन, सब थर्ड सेक्स भन्छ यहाँ घरानी यहाँ उ यहाँ पैसा वालका छ कथाकार भएर र गोष्ठ एक्टर राखेर निस्किरहेको छ एउटा दुइटा, अब उनीहरू आइज मसँग लेख्छु हुन्छ, अब त लेखौँ नि त कोही अगाडि आउनु सक्छ, अरूले लेखेको
अब के गर्ने आउँदा दिनमा तपाईँ?
म त भनिहालेँ नि, मैले त अहिले रिलिजन पनि त्यत्तिकै अध्ययन गरेको छु, अहिले त मेरो श्रीमती भन्छन् अब तिमी चाहिँ नसक्ने भइहाल्यौ, जे देखे पनि तिम्रो यौन देख्छौ, अब म उसलाई मेरो हाइको सुनाउँछु, तिमीले सबको ब्रेन वास गरिसक्यौ, जस्तै एउटा हाइको म सुनाइदिन्छु तपाईँलाई, कलिलो रहेछ मुठीभरिको काँक्रो धितै नमर्ने, कलिलो रहेछ मुठीभरिको काँक्रो धितै नमर्ने, सिम्बोल हेर्नुहोस्। त्यस्तै अर्को एउटा छ, असला माछा मोल्नुसम्म मोलियो स्वादै आएन, अर्को रहेछ जङ्गली घोडा एक्लै कुदिरहेछ पोखरी नाप्दै, अनि अर्को एउटा सुनाउँछु म, माछाको फुल पानी भित्रै फुटेछ चिल्लो पोखरी। अब तपाईँले यसमा के देख्नुभयो त, मेरो वाइफलाई सुनाउँदाखेरि अब तिमीले सबको वास गरिसक्यो भन्नै पर्दैन, काँक्रोलाई तिमीले लिङ्गको रूपमा देख्यौ,
कति मजासँग भनिदिन्छौ नि मेरो वाइफले त अब के भने मेरो जुनसुकै लाइनलाई पनि तिमीले ब्रेन वास गर्यो तिम्रो यही सफलता हो भन्छ मेरो वाइफ मलाई अरू केही पनि भनिदिन सक्दिनँ तिम्रो दिमागमा के आयो नै आउँछ तिमीले हरेक सिम्बो
तर अब साहित्यकर्मी बाहेकले त यो लाक्षणिक कुराहरू बुझ्दैनन् फेरि होइन यो तपाईँले साहित्य लेख्नु भएको भने बुझ्दैनन् कति ठाउँमा त सेन्सर गर्नुपर्ने हुँदैन तपाईँले बोलेका कुराहरू म अहिले नै आत्तिसकेँ हस् धेरै धेरै धन्यवाद तपाईँलाई हाम्रो कार्यक्रममा आउनुभयो एकदमै सक्रिय हुनुहुन्छ 1995 सालमा जन्मिनु भएको आजका दिनसम्म सक्रिय भएर साहित्यमा लाग्नु भएको छ आउँदा दिनहरूमा पनि अझै सक्रिय रहनुहोस् हार्दिक साधुवाद धन्यवाद तपाईँलाई
तपाईँहरूको धन्यवाद म ग्रहण गरेँ आयो तपाईँको उज्यालो उसमा आएर मैले बोल्न पाउनु र मेरो पाठकहरूले सुने उपल्ली तपाईँ कति मान्छे पुष्कर लोन ल्यायो भने गडबड हुन्छ पुष्कर लोन यौन विभाग बोल्दैन ऊ भन्ने जुन धारणा थियो त्यो धारणाको विपरीत तपाईँले आज मलाई मेरो मनमा जे लागेको छ उन्मुक्तताले जुन बोल्न दिनुभयो म भन्छु यो मेरो सफलता हो मेरो 91 साल हो जन्मेको आज 81 वर्षको उमेर मान्छे 11 सालदेखि लेख्न लागेको मेरो एउटा मिसन थियो त्यो मिसनलाई अब तपाईँहरू जस्ता साथी मेरो नाति पुस्ताको मान्छेले ओपनली बोल्न दिनु र ओपनली सुन्न सक्नु मेरो पाठकहरूको लागि यो मेरो गौरवको चिज हो यही तपाईँहरूलाई पनि धन्यवाद छ
हस् धेरै धेरै धन्यवाद
कार्यक्रम उज्यालो फल्तामा आज हामीले सुन्यौं पाहुना साहित्यकार पुष्कर लोहनीका विचार उहाँसँग कुराकानी गर्दै हुनुहुन्थ्यो साथी अच्युत घिमिरे यससँगै आजका लागि कार्यक्रम उज्यालो फल्ताबाट विदा माग्नुपर्ने बेला हुनै लागेको छ मनोजीले मलाई अब छिटो छिटो सक्नु है भनेर भन्दै हुनुहुन्छ कार्यक्रम सुनिदिनुभयो तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ प्रतिक्रियाहरू लेख्दै गर्नुहोला तपाईँलाई धेरै धेरै धन्यवाद आज हामीले नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चारजनालाई दृष्टि दिन सकिने प्रविधिको बारेमा पनि कुरा गरेका थियौं हाम्रो स्वास्थ्य अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानका आँखा ब्याङ्क व्यवस्थापक शंख नारायण तोयनासँग उहाँसँगको कुराकानी बाँकी कुराकानी हामी भोलि पनि सुन्नेछौ कार्यक्रम उज्यालो फल्तामा आजका लागि चाहिँ कार्यक्रमबाट म लक्ष्मण कार्की अनि प्राविधिक साथी मनोज विष्ट विदा माग्छौ नमस्कार
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।